تفسیر سورة الانعام کی آیت نمبر 74، حضرت ابراہیم علیہ السلام کا ذکر شروع ہوتا ہے. حضرت ابراہیم علیہ السلام جو جد امجد تھے اور ابو انبیاء، بہت سے نبیوں کے باپ. آپ عراق میں پیدا ہوئے، آپ کی عمر 175 سال تھی، 175 ایئر. آپ کی بعثت کا زمانہ 2000 اور 2100 قبل مسیح کے درمیان ہے. آپ کی قوم بتوں کی اور ستاروں کی پوجا کرتی تھی، اور حضرت ابراہیم علیہ السلام کے والد آزر، یہ نمرود بادشاہ کے پاس جو ہیں ایک بڑے اعلیٰ عہدے پر مقرر تھے. یہ نہ صرف بتوں کی پوجا کرتے تھے بلکہ بت گر تھے. اور حضرت ابراہیم علیہ السلام نے سب سے پہلے اپنے باپ ہی کو جو ہے وہ دعوت دی. اللہ رب العزت فرماتے ہیں وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ، اور جب کہا ابراہیم علیہ السلام نے لِأَبِيهِ، اپنے باپ کو، اپنے والد کو کہا، اپنے والد کو پکارا. اس کا نام کیا تھا؟ آزر. تو ان کے والد کا نام آزر تھا. انہوں نے اپنے باپ سے کہا اَتَتَّخِذُ أَصْنَامًا، کیا آپ بناتے ہیں بتوں کو، آلِهَةً معبود، اِنِّي أَرَاكَ، بے شک میں دیکھتا ہوں تجھے، وَقَوْمَكَ، اور آپ کی قوم کو، فِي ضَلَالٍ مُبِينٍ، سری گمراہی میں. حضرت ابراہیم علیہ السلام کے اس واقعے کو اللہ رب العزت نے جو ہے وہ ہمارے سامنے پیش کیا ہے، تمام انسانیت کے سامنے پیش کیا، اور یہ بتایا کہ ذرا دیکھو تو صحیح، ذرا سوچو تو صحیح کہ ابراہیم علیہ السلام کی دعوت کیا تھی، ان کا کردار کیا تھا، ان کا اخلاق کیسا تھا، وہ کون تھے. قال وَإِذْ، وَإِذْ جو ہے نا، اِذْ اُذْكُرُو، اس کا مخفف ہے، اس کے معنی ہے کہ یاد کرو. وَإِذْ، اور یاد کرو جب ابراہیم علیہ السلام نے اپنے باپ آزر سے کہا تھا. اب آپ دیکھیں کہ باپ اور بیٹے کا رشتہ بہت قریبی ہوتا ہے، اور اب یہاں پہ جو ہے وہ ابراہیم علیہ السلام حق کی دعوت دینے والے ہیں اور باپ جو ہے وہ شرک کرنے والا ہے. لیکن ایسا نہیں ہے کہ بیٹا جو ہے وہ یہ سوچ کر کہ میرا باپ ہے اور میں اسے کیسے کہوں. باپ جو ہے وہ غلطی کر رہا ہے، گناہ کر رہا ہے، تو ابراہیم علیہ السلام جیسا بیٹا اپنے باپ کو پکارتا ہے، دعوت دیتا ہے، کہتا ہے اتتخذ اصناما آلہا، کہ کیا تو بتوں کو خدا بناتا ہے. اور آپ دیکھیے کہ اصناما جو ہے سنم، یہ جیسے مٹی کی مورتیاں یا ہاتھ سے بنائے ہوئے جو خدا ہیں ان کے لیے لفظ استعمال کیا جاتا ہے. سنم واحد ہے، اصنام اس کی جمع ہے. تو کیا تو بتوں کو خدا بناتا ہے، الہ واحد ہے اور آلہا تن جو ہے یہ اس کی جمع ہے. انی ارا کا، بے شک میں آپ کو دیکھتا ہوں، وقوم کا، اور آپ کی قوم کو، تیری قوم کو، فی دلال مبین، کھلی گمراہی میں. کیونکہ حضرت ابراہیم علیہ السلام کے والد اور ان کی پوری قوم جو تھی یہ بتوں کی پوجا کرنے والی تھی، شرک کرنے والی تھی، اس لیے حضرت ابراہیم علیہ السلام جو ہیں اپنے والد سے کہتے ہیں کہ آپ کو اور آپ کی قوم کو جو ہے وہ میں کھلی گمراہی پہ دیکھتا ہوں، ان کو میں شرک کرتے ہوئے دیکھتا ہوں، فی دلال مبین. اور یہ جو شرک کرنا ہے یہ کیا ہے؟ یہ ظاہری گمراہی ہے، کھلی گمراہی ہے، جس کے جو ہے وہ گناہ ہونے میں، غلط راستے کے ہونے میں کوئی شک نہیں. تو آپ یاد رکھیں کہ یہ جو حضرت ابراہیم علیہ السلام اپنے باپ اور اپنی قوم سے یہ بات کر رہے ہیں، تو یہ کون لوگ ہیں جو کہ بتوں کی پوجا کرنے والے ہیں. اور حضرت ابراہیم علیہ السلام جو ہے یہ ان کے دل میں توحید رچی بسی تھی اور یہ شرک سے نفرت کرنے والے تھے. پھر فرمایا وَكَذَلِكَ نُورِي إِبْرَاهِيمَ، اور اسی طرح دکھائی ہم نے ابراہیم علیہ السلام کو. اور इसी तरह हम दिखाते थे इब्राहिम अलैहिस्सलाम को, रा हमजा या रा का मतलब होता है देखना, और नुरी हम दिखाते थे इब्राहिम इब्राहिम अलैहिस्सलाम को, मलकूत समावाती वल अर्दी बादशाहत आसमानों और जमीन की। ये यहाँ पे मलकूत जो है ये मुबालगे का सीगा है, जैसे रगबतुन से रगबूत, रहबतुन से रहबूत। तो यहाँ पर जो है क्या मुराद है, मलकूत से मुराद जो है ये बादशाहत है, अल्लाह ताला की जो मखलूकात हैं उनकी तरफ इशारा है कि जो अल्लाह की रबूबियत थी, उलूहियत थी। तो अल्लाह ताला कहते हैं कि हमने दिखाई इब्राहिम अलैहिस्सलाम को आसमानों और जमीन के अंदर जो मेरी उलूहियत की निशानियां थी, मेरी जो बादशाहत थी हमने उसको दिखाई। वले यकूना मिनल मुकिनीन, ताकि वो हो जाए यकीन करने वालों में से। तो ये सारा जो मुशाहिदा था, जो हक का मुशाहिदा, वो अल्लाह ताला ने इसलिए हजरत इब्राहिम अलैहिस्सलाम को दिखाया ताकि वो भी यकीन करने वालों में से हो जाए। अब आप देखिए कि आप ये बात पढ़ चुकी हैं कि पहला दर्जा होता है कि ईमान लाना, और यकन जो है वो मानने का दूसरा दर्जा होता है। ये मुकिनीन जो है इसका रूट है यकन, या काफ नून, और इसके मानी है कि दिल के सुकून और ठंडक का नाम, जिस चीज पर ईमान लाए हैं तो दिल उस पर पूरी तरह जो है वो मुतमिन हो जाए। तो ये जो यहाँ पे हजरत इब्राहिम अलैहिस्सलाम की कहानी सुनाई जा रही है, वो तलाशे हक की कहानी नहीं बल्कि मुशाहिदा हक की कहानी है। क्योंकि जब इब्राहिम अलैहिस्सलाम आज से 4,000 साल पहले इराक में पैदा हुए, वहां पे सूरज चांद तारों की परस्तिश होती थी, वहां पे बुतों की पूजा होती थी, और हजरत इब्राहिम अलैहिस्सलाम कायनात के अंदर जो फैली हुई अल्लाह की निशानियां थी आसमान और जमीन में, उनको देखते और हर निशानी में उन्हें अल्लाह नजर आता, आप अपनी कौम की हालत पर अफसोस करते और लोगों को बताते कि ये खुली हुई निशानियों के बावजूद तुम अंधे क्यों बने बैठे हो, तुम क्यों शिर्क करते हो। वले यकूना मिनल मुकिनीन, ताकि वो हो जाए यकीन करने वालों में से। आप कुरान में जब और आगे जाएंगी तो आप पढ़ेंगी कि मुख्तलिफ जगहों पर हजरत इब्राहिम अलैहिस्सलाम जो है इनके बारे में तफसील बताई हुई है कि कैसे कौम ने इनके साथ मनाजरा किया, कैसे कौम ने जुल्म और सितम किए, कैसे आग में डाला और उनको इनके दीन से जो है वो हटाना चाहा। तो इब्राहिम अलैहिस्सलाम ने जिस मुआशरे में आंखें खोली थी, वो मुआशरा जो था वो बुत परस्त मुआशरा था, और आपके वालिद रियासत के सबसे बड़े ओहदेदार थे, और बुतों को बनाते भी थे और उसके साथ उनकी पूजा भी करते थे। और इसके अलावा जो है उर का शाही खानदान, जो इब्राहिम अलैहिस्सलाम के जमाने में हुक्मरान था, तो ये वो लोग थे जो कि बुतों की जो पूजा थी और जो शिर्क का जो शिर्क की जो इबादत थी इसको इन्होंने रवाज दिया हुआ था। अब यहाँ पर जो है मजीद आगे हजरत इब्राहिम अलैहिस्सलाम के तफक्कुर की कैफियत बयान की गई है कि इब्राहिम अलैहिस्सलाम जो थे कैसे उन्होंने जो है वो अल्लाह को अल्लाह की निशानियों से पहचाना, किस तरह से नबुवत पर सरफराज होने से पहले ये कायनात पर गौर व फिक्र जो है उन्हें हकीकत तक ले जाने का जरिया बन गया। तो ये जो आयात अभी आप पढ़ेंगी इससे अंदाजा होता है कि हजरत इब्राहिम अलैहिस्सलाम गौर व फिक्र करते थे, तदब्बुर करते थे, मुशाहिदा करते थे और सोचते थे, और मुशाहिदा गौर व फिक्र से ही इस्तदलाल जो है वो इंसान को जो है वो हक तक पहुंचाता है। फलम्मा जन्ना, फिर जब ढांप लिया, जीम नून नून जो है इसके मानी होते हैं छुपा देना, ढांप देना, और जिन जो है वो पोशीदा होता है, इसलिए जिन को जिन कहते हैं। जनीन उस बच्चे को कहते हैं जो माँ के पेट में छुपा हुआ होता है। इसी तरह जो है वो आप देखें कि जन्नात बागात के लिए आता है, क्योंकि दरख्तों की जो तने हैं
درخت جو ہیں وہ زمین کو چھپا دیتے ہیں، باغوں کے اندر جو سبزہ پودے ہوتے ہیں وہ مٹی کو چھپا دیتے ہیں، تو اس لیے ان کو جو ہے وہ جنات جو ہے وہ کہا جاتا ہے. اور جنون کا لفظ بھی آپ نے سنا ہوگا، اور جنون جو ہے اس کے معنی ہوتے ہیں کہ جیسے جو ہے وہ کسی پر، جیسے مرگی کا جب دورہ پڑتا ہے تو اس وقت جو ہے وہ ہوش نہیں رہتا نا، تو بالکل یہ اسی طرح سے ہے کہ اگر جو ہے جو چیز نظروں سے پوشیدہ ہو، جو چھپی ہوئی ہو، تو اس کے لیے یہ لفظ جو ہے وہ بولا جاتا ہے. فلما جنّ، پھر جب چھپا لیا، ڈھانپ لیا، علیہ اس کو، اس کو سے مراد کون ہے؟ ابراہیم علیہ السلام. اللیلو رات نے، پھر جب جو ہے وہ رات ابراہیم علیہ السلام پر طاری ہو گئی، رآ کوکبا، تو حضرت ابراہیم علیہ السلام نے ایک ستارہ دیکھا. کوکب جو ہے یہ ستارے کے لیے استعمال کیا جاتا ہے، بعض لوگ نام بھی رکھتے ہیں چمکتا ہوا ستارہ. تو ابراہیم علیہ السلام نے ایک ستارہ دیکھا. قالا ہاذا ربی، کہا یہ میرا رب ہے، یہ ہے میرا رب. فلما افلا، پھر جب وہ ڈوب گیا، غائب ہو گیا، قال لا احب الافلین، تو کہنے لگے میں نہیں محبت کرتا، میں نہیں پسند کرتا ڈوب جانے والوں سے، غائب ہو جانے والوں سے. اصل میں اب آپ دیکھیں، پہلے آپ نے افلا پڑھا، پھر آفلین پڑھا، تو حمزہ فا لام، اور اس کے معنی ہوتے ہیں غائب ہو جانا. قرآن میں غائب ہونے کے لیے 9 لفظ آئے ہیں. ایک ہوتا ہے نا جیسے غائب ہونا، دوسرا درجہ ہے افلا. سورج، چاند، ستارے جب چھپ جاتے ہیں، غروب ہو جاتے ہیں، ڈوب جاتے ہیں، تو سورج، چاند، ستاروں کے ڈوبنے اور چھپنے کے لیے افلا آتا ہے. اور خالی اگر سورج ڈوبے تو اس کے لیے غروب کا لفظ استعمال ہوتا ہے. تو جب یہ ستارہ جو تھا یہ غائب ہو گیا، تو ابراہیم علیہ السلام نے کہا کہ میں ڈوب جانے والوں کا گرویدہ نہیں ہوں. فلما رال قمرا، فلما رال قمرا، پھر جب انہوں نے چاند کو دیکھا، بازغن، چمکتا ہوا، اس کا روٹ ہے با زے غین، اس کے معنی ہوتے ہیں بزاغا کے چمکدار، چمکنا، اس کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے. تو پھر ابراہیم علیہ السلام نے چاند کو چمکتا ہوا دیکھا. اب آپ دیکھیے کہ بزاغہ جو ہے یہ جو چمک ہے، یہ خاص طور پر اجرام فلکی کی چمک کو کہتے ہیں. جب جو سورج اور اس کے مزید جو اجرام ہیں، جو سیارے ہیں، چمکتے ہیں اور ان کی روشنی طلوع ہو رہی ہوتی ہے، تو اس کے لیے بزاغہ کا لفظ استعمال ہوتا ہے. سورج کی روشنی کے لیے بھی اسی طرح چاند ہے، ستارے ہیں، تو یہاں پہ کیا ہے کہ چاند کو دیکھا، بازغن، چمکتا ہوا. قال ہاذا ربی، تو کہا کہ یہ ہے میرا رب. فلما افلا، پھر جب وہ ڈوب گیا، قال، کہنے لگے، لئن لم یہدنی ربی، کہ اگر رہنمائی نہ کی میرے رب نے، لَأَكُونَنَّ مِنَ الْقَوْمِ الضَّالِّينَ، تو میں بھی گمراہ لوگوں میں شامل ہو گیا ہوتا. اب آپ دیکھ لیجئے کہ ضالین جو ہے، ضاد لام لام کے لیے آتا ہے، اس کے ایک معنی گمراہ ہونے کے ہوتے ہیں اور ایک معنی ہوتے ہیں راستہ کھو دینا. تو یہاں پہ کیا ہے کہ حضرت ابراہیم علیہ السلام جو ہے جب چاند کو ڈوبتا ہوا دیکھتے ہیں، تو کہتے ہیں کہ یہ جو ڈوب گیا ہے نا، یہ میرا رب نہیں ہو سکتا، اور اگر میرا رب میری رہنمائی نہ کرے تو پھر میں بھی گمراہ لوگوں میں شامل ہو جاؤں گا یا ہو گیا ہوتا. تو یہ کیوں کہتے ہیں ایسے؟ اس کی دراصل وجہ یہ ہے کہ ستارے کا ڈوبنا، چاند کا ڈوبنا اس بات کی علامت تھا کہ ان کی حالت میں جو ہے وہ تغیر ہے، ثبات نہیں ہے. جیسے ان کی حالت بدل رہی ہے، تو جس کی حالت بدلتی ہے وہ خدا نہیں ہو سکتا، کیونکہ جیسے یہ فنا کی طرف اشارہ ہے، زوال کی طرف اشارہ ہے. فلما رشمسا بازغتن، پھر جب انہوں نے سورج کو چمکتا ہوا دیکھا، بازغتن، روشن، چمکتا ہوا دیکھا، قال ہاذا ربی، کہا
کہا یہ ہے میرا رب، ہاجا اکبر، یہ سب سے بڑا ہے۔ تو اکبر یہ اسم تفضیل کے وزن پر ہے اور اس کے معنی ہوتے ہیں سب سے بڑا، جیسے آپ کہتی ہیں اللہ اکبر، اللہ سب سے بڑا ہے۔ تو حضرت ابراہیم علیہ السلام نے اب جو ہے وہ سورج کی طرف دیکھا اور سورج کو دیکھا تو کہنے لگے کہ یہ تو سب سے بڑا ہے، اس طرح جو ہے وہ انہوں نے کہا کہ یہ ہے میرا رب۔ فلما افلا، پھر جب وہ چھپ گیا، جب وہ بھی ڈوب گیا، قال لا علم یهدینی ربی، کہنے لگے کہ اب پکار اٹھے، اب کہنے لگے کہ اگر نہ ہدایت کی ہوتی میرے پروردگار نے مجھے، لَأَكُونَنَّا مِنَ الْقَوْمِ الضَّالِّينَ، تو پھر میں کیا کرتا۔ یعنی اب حضرت ابراہیم علیہ السلام جو ہیں سورج کو چمکتا ہوا دیکھتے ہیں، کہتے ہیں قَالَ هَذَا رَبِّي هَذَا أَكْبَر، یہ ہے میرا رب، یہ ہے سب سے بڑا۔ فَلَمَّا أَفَلَتْ، پھر جب یہ ڈوب گیا، کون ڈوبا؟ سورج ڈوب گیا۔ قَالَ، کہنے لگے، یا قومی، اے میری قوم، انی بری مما تشرکون، میں ان سب سے بیزار ہوں جنہیں تم اللہ کا شریک ٹھہراتے ہو۔ تو حضرت ابراہیم علیہ السلام جو ہیں اپنی قوم سے بیزاری کا اعلان کرتے ہیں اور کہتے ہیں انی بری، ان بے شک میں بری ہوں، میں بیزار ہوں، بری الذمہ ہوں، مما تشرکون، ہر اس چیز سے جنہیں تم شریک بناتے ہو۔ تو مفسرین یہ کہتے ہیں کہ ان کی قوم جو تھی وہ سورج، چاند اور ستاروں کی پوجا کرتی تھی، اور اجرام سماوی میں سورج سب سے بڑا اور سب سے زیادہ روشن ہے، انسانی زندگی کے بقا اور وجود کے لیے اس کی اہمیت اور افادیت جو ہے اسے کوئی انکار نہیں کر سکتا۔ تو مختلف زمانوں میں مختلف لوگ سورج کی پوجا کرتے رہے، اب حضرت ابراہیم علیہ السلام نے بھی چاند اور ستاروں اور سورج کی پوجا کرنے والے جو ہیں، اب یہاں پہ وہ بتا رہے ہیں کہ یہ جو جس کی پوجا کرتے ہیں لوگ، تو یہ جس کو معبود بناتے ہیں تو یہ کچھ بھی نہیں ہے، کہنے لگے میں ان سب سے بیزار ہوں جنہیں تم اللہ کا شریک ٹھہراتے ہو۔ انی، بے شک میں، وجہتو وجہیا، وجہتو جو ہے آپ لکھ لیں اس کے ساتھ کہ اسلمتو، انہوں نے کہا کہ یہ جو کہا نا کہ انی وجہتو، اس کا مطلب ہے انی اسلمتو، کہ بے شک میں نے سپرد کر دیا اپنے آپ کو۔ تو اسلمتو جو ہے یہ حضرت ابراہیم علیہ السلام کی سپردگی کا اعلان ہے کہ میں نے اپنا رخ جو ہے، اپنا چہرہ جو ہے وہ اللہ کی طرف کر دیا، کیونکہ وجہ چہرے کو کہتے ہیں، اور جب انسان اپنا چہرہ جس طرف کر دیتا ہے تو اس کا وجود پورا اس طرف ہو جاتا ہے۔ اب یہاں پہ ابراہیم علیہ السلام اعلان کر رہے ہیں کہ میری عبادت، میری اطاعت، میرا روح کس کی طرف ہے؟ وجہتو وجہیا، میں نے کر لیا چہرہ اپنا، للذی، اس ذات کی طرف، فطر السماوات والارض، جس نے تراش خراش کر بنایا آسمانوں کو اور زمین کو۔ خالق، خلق کا مطلب ہوتا ہے بنانا، پیدا کرنا، اور فطرہ کا مطلب ہوتا ہے تراش خراش کر، خوبصورت بنانا، جس نے تراش خراش کر خوبصورت بنایا آسمانوں کو اور زمین کو، حنیفن، حنیفن، اور حنیفن کا مطلب ہوتا ہے یکسو ہونا، ہر ایک سے کٹ کر، ہر ایک سے ہٹ کر، سب کو چھوڑ کر، ذرا سا بھی جو ہے وہ ادھر ادھر توجہ رخ نہ ہو۔ تو حضرت ابراہیم علیہ السلام جو ہیں یہ اپنی قوم سے مکالمہ کر رہے ہیں، اپنی قوم سے گفتگو کر رہے ہیں، انہیں مخاطب کر رہے ہیں اور انہیں بتا رہے ہیں کہ دیکھو میں تمہارے ٹھہرائے ہوئے شریکوں سے بیزار ہوں، تمہارے معبود جو ہیں ان کی اصل حقیقت کچھ بھی نہیں ہے، اور میں نے جس کو اپنا معبود بنایا ہے وہ تو وہ ہے، للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین، کہ جس کی طرف میں نے جو ہے وہ اپنا رخ کر لیا ہے، میں نے اپنا آپ اس کے سپرد کر دیا، حنیفن، یکسو ہو کر، وما انا من المشرکین، اور میں شرک کرنے والوں میں سے نہیں ہوں۔ اور یہ ہے حضرت ابراہیم علیہ السلام کا اعلان توحید، اور حضرت ابراہیم علیہ السلام کی یہ جو
जो है वो नेकी है और आपकी सदाकत है और आपका अपनी जात के अंदर अल्लाह के लिए जो यकसुई पाई जाती है, काश के उम्मत मुस्लिमा के अंदर ये पैदा हो जाए, ये मेरे और आपके अंदर जो है वो पैदा हो जाए। अब देखिए कि जो है वो सितारे चांद और सूरज से वो तौहीद तक पहुंचते हैं और फिर कैसा उनका पुख्ता ईमान है कि अपनी कौम के अंदर मुबल्लिग बन जाते हैं, दलाइल के साथ तबलीग करते हैं और मुख्तलिफ तरीके से अपनी बातें उनके सामने रखते हैं और ये भी कहते हैं वमा अना मिनल मुश्रिकीन, मैं हरगिज शिर्क करने वालों में से नहीं हूँ। है आप में से कोई इतनी जुर्रत रखने वाला और तौहीद का बबांगे दोहल इस तरह ऐलान करने वाला? आप देख लें कि ये आयत नंबर 79 तक हमारे सामने तीन बातें आती हैं। पहली चीज तो ये कि गौर व फिक्र और तदब्बुर, क्योंकि इब्राहिम अलैहिस्सलाम की कहानी मुशाहिदाए हक की कहानी है कि गौर व फिक्र और तदब्बुर करके कि 100 खुदावंद मिले एक से एक सजदा तलब, 100 खुदावंद मिले एक से एक सजदा तलब, इंसान सख्त मराहिल से खुदा तक पहुंचा। बराहिमी नजर पैदा बड़ी मुश्किल से होती है, बराहिमी नजर पैदा बड़ी मुश्किल से होती है, हवस छुप छुप के सीनों में बना लेती है तस्वीरें। तो इब्राहिम अलैहिस्सलाम बता रहे हैं कि डूबने वाला, छुप जाने वाला, जिसके अंदर तगैयुर है, वो मेरा रब नहीं हो सकता। तो वो एक रब तक पहुंच जाते हैं, तौहीद तक। अब सवाल ये पैदा होता है कि हजरत इब्राहिम अलैहिस्सलाम जो है जो है वो तो बहुत, जब से वो पैदा हुए थे तब से वो सूरज चांद सितारों को तुलू होता और गुरूब होता हुआ देखते थे, तो फिर अचानक जो है ये उन्होंने कैसे कहा कि डूबने वाला मेरा रब नहीं हो सकता, क्योंकि ये तो बहुत अरसे से तुलू भी हो रहे थे तो डूब भी रहे थे। तो मुफस्सरीन कहते हैं कि न्यूटन के मुतालिक मशहूर है कि उसने बाग में एक सेब को दरख्त से गिरते देखा और इससे इसका जहन अचानक इस सवाल की तरफ मुतवज्जे हो गया कि चीजें आखिर जमीन पर ही क्यों गिरा करती हैं। यहां तक कि वो गौर व फिक्र करते करते जो लॉ ऑफ ग्रेविटी है उसकी तरफ जो है वो पहुंच गया। तो ये जो कश्य सकल का जो कानून है उसने वो अखज कर लिया कि चीजें ऊपर से नीचे गिरती हैं। तो हालांकि वो पहले भी चीजें गिरती भी देखता था, लेकिन एक वक्त ऐसा आता है कि आप सोचते हैं उस वक्त ना। तो हजरत इब्राहिम अलैहिस्सलाम जो है बेशक बहुत पहले से देख रहे थे, लेकिन गौर व फिक्र करते करते जब वो सने रुश्द को पहुंचे तो वो जो है वो हकीकत तक पहुंचे। तो पहली चीज क्या है कि उन्होंने मुशाहिदा किया। दूसरी चीज जो पता चलती है कि मुशाहिदा करने के बाद वो फौरन जो है वो अल्लाह अल्लाह रब्बुल इज्जत पर ईमान ले आए। तीसरी बात जो हमारे सामने आती है कि फिर वो दाई बन गए और दावत देने वाले कहां, अपने घर से उन्होंने आगाज किया। हम में से बहुत से लोग दावा करते हैं, बहुत से बच्चे हैं, यूथ के औरतें हैं, मर्द हैं, आप हैं, मैं हूं, हम सब हैं, बहुत लोग काम करते हैं लेकिन घर को छोड़कर बाहर निकल जाते हैं तो चिराग तले अंधेरा होता है। तो आइए इब्राहिम अलैहिस्सलाम की इस सुन्नत को जिंदा करें, अपने घर से इब्तदा करें और घर में भी सबसे पहले अपनी जात, अपनी जात जो है उस पे अल्लाह के कानून को, अल्लाह के दीन को नाफिज करें, फिर उसके बाद अपने वालदैन, अपने बहन भाई, अपना शौहर, शौहर है तो बीवी को, और फिर अपने बच्चों को, और फिर खानदान वाले, और फिर उसके साथ जो है वो सोसाइटी और कौम। तो ये हमें अमल का उसूल जो है वो मिलता है कि इब्राहिम अलैहिस्सलाम ने जब दावत देनी शुरू की तो अपना बाप और अपनी कौम, तो अपना घर वाले और फिर अपनी अपनी सोसाइटी और मुआशरा। वहाजहू कौमहू, और झगड़ा किया उसकी कौम ने उससे। अब जब हजरत इब्राहिम अलैहिस्सलाम ने तौहीद का ऐलान कर दिया और अपनी कौम से कह दिया कि तुम जो ये शिर्क कर रहे हो मैं इससे बेजार हूं, जैसे जरा आप एक लिस्ट बनाए ना कि आपके खानदान के अंदर और आपके घर के अंदर कौन से शिर्किया काम होते हैं, कौन सी बिदतें हैं जो रवाज पा चुकी हैं, आप जरा उसकी फहरिस्त बनाए और जरा आप उनके सामने सबको कहें, आप ऐलान करें कि मैं ये काम नहीं करूंगी, मैं ऐसे ऐसे नहीं करूंगी। तो आप देखें कि आप सही तरीके से जब दावत को पेश करेंगी और आप बताएंगी कि ये सही है ये गलत है, तो फिर कैसे घर वाले जो है वो मामला करते हैं, खानदान वाले उनका क्या मामला होता है। और असल मसला तो ये है کہ خاندان میں جو ہے وہ توحید کی دعوت دینا تو یہ دوسرا سٹیپ ہے. سب سے پہلے تو اپنی ذات کو تو اس بات کا یقین ہو جائے کہ ہاں جو میرے رب نے کہا ہے وہی صحیح بات ہے. اور جتنی بھی چیزیں جو آپ کو اپنی زندگی میں اپنے گھر میں اور اپنے گھر گھر کے اندر شب و روز جو شادی ہے مرگ ہے مختلف اوقات واقعات آتے ہیں تو اس میں جو آپ کو نظر آتی ہیں جو دین سے ہٹ کر ہیں تو آپ اس کو فیصلہ کر لیں کہ میں نے ان کو جو اب چھوڑ دینا ہے. جیسے مجھے میری ایک اسٹوڈنٹ ملی اور کہنے لگی کہ ان کا بیٹا کافی بڑا ہو گیا تھا تو عقیقے پہ بات ہونے لگی. تو کہنے لگی کہ عقیقہ بھی دیتے ہیں, ہم تو عقیقہ میں نے تو نہیں عقیقہ کیا. پھر کہنے لگی یہ جو بچے کی ماں جو بچے کے بال جو ہوتے ہیں جو ماں کے پیٹ سے وہ لے کر پیدا ہوتا ہے کیا وہ بھی اتارنے ہوتے ہیں؟ میں نے تو اپنے بچے کے نہیں اتارے کیونکہ امریکن, اور میرا بیٹا تو امریکن مشن ہاسپٹل یا اس طرح یعنی باہر کے کسی ہاسپٹل میں وہ پیدا ہوا تھا. تو کہنے لگی کہ میں نے تو وہ بھی نہیں اتارے کیونکہ وہ تو نہیں اتارتے اور یہ تو وہ لوگ صحیح نہیں سمجھتے. تو بہت سی باتیں ایسی تھیں جو وہ مغربی کلچر اور مغرب کی سوسائٹی کے تحت جو ہے وہ کر رہی تھی. اور جب میں نے اس کو بتایا کہ نہیں اسلام کے اندر ایسے اور ایسے اور ایسے ہے تو پھر اس نے کہا کہ نہیں میں ابھی اس کو فوراً والوں کو اتروا دوں گی اپنے بیٹے کے کیونکہ مجھے یہ بات نہیں پتا تھی نا. تو اصل بات کیا ہے کہ سب سے پہلے پھر ہمیں علم ہو, پھر اس کے بعد جو ہے ہم اس پر عمل کرنا شروع کریں اور اس کے بعد ہم دوسروں کو بتانا شروع کریں. وَحَاجَّهُ قَوْمُهُ اور اس کی قوم نے اس سے جھگڑا کیا. جھگڑا کس بات پر تھا؟ یہ توحید اور شرک پر جھگڑا تھا. تو اس کی قوم نے کہا, جب اس کی قوم نے جو ہے اسے جھگڑا کرنا شروع کیا کہ وہ شرک ہی کرنا چاہتی ہے, قَالَ ابراہیم علیہ السلام نے کہا اَتُحَاجُّونِي فِي اللَّهِ وَقَدْ هَدَانِ کہ کیا تم لوگ اللہ کے معاملے میں مجھ سے جھگڑا کرتے ہو؟ کیسی عجیب بات ہے نا. ابراہیم علیہ السلام کیا کہتے ہیں, اتحاجونی فی اللہ, کیا تم اللہ کے بارے میں مجھ سے جھگڑتے ہو؟ اب آپ دیکھیں اتحاجونی جو ہے اس کے اندر دو مد لازم ہے اور ایک مد لازم کے اندر چھ حرکت کے برابر لمبا کرنا ضروری ہوتا ہے. تو اس سے کیا بات پتا چلتی ہے کہ وہ قوم جو تھی بہت زیادہ جھگڑا کر رہی تھی. تو ہمیشہ یہ جو تجوید اور تجوید کے جو اصول ہے نا, اگر ترجمہ کسی کو آتا ہو تو آپ دیکھیں گی کہ ترجمے کے مطابق ان کے اندر بھی ایک شدت اور ایک وسعت اور ایک طوالت جو ہے وہ پیدا ہوتی ہے. تو کیا تم اللہ کے معاملے میں مجھ سے جھگڑتے ہو؟ وقد ہدان, جبکہ وہ مجھے ہدایت دے چکا ہے. اصل میں یہاں پر جو ہے وہ ہدانی تھا یا علت کا گر چکا ہے, جبکہ اللہ مجھے توحید کا راستہ بتا چکا ہے. ولا اخاف ما تشرکون بہ, اور حضرت ابراہیم علیہ السلام نے جو ہے یہ اعلان کیا کہ ولا اخاف, اور میں نہیں ڈرتا ما تشرکون بہ ان سے جنہیں شریک بناتے ہو ساتھ اس کے, کہ میں تمہارے ٹھہرائے ہوئے شریکوں سے نہیں ڈرتا. الا ان یشاء ربی شیئا, ہاں اگر میرا رب کچھ چاہے تو وہ ضرور ہو سکتا ہے. ویسے بعض لوگ کہتے ہیں نا کہ اگر آپ نے یہ جو شرکیہ کام جو ہے یہ نہ کیے اور چھوڑ دیے تو پھر جو ہے نا وہ کہتے ہیں کہ یہ ہو جائے گا وہ ہو جائے گا, کیونکہ بہت سے لوگ بہت سی رسمیں انہوں نے کر رکھی ہوئی ہیں, کرنا ان کا جو ہے وہ ایک عقیدہ بن گیا ہے. اور کہتے ہیں کہ اگر بتوں کے نام پر اتنا نہ دیا, اگر فلاں ختم نہ دلوایا, اگر جو ہے وہ فلاں بزرگ کے نام پر ہم نے ایسے دیکھ نہ چڑھائی تو پھر وہ بزرگ ناراض ہو جائیں گے اور ہمارے گھر پہ کوئی مصیبت آ سکتی ہے, کچھ بھی مشکل ہو سکتی ہے. مثلا بعض لوگ کہہ دیتے ہیں کہ ہم نہ بدھ کے دن سفر نہیں کرتے, اگر سفر کر لیا تو پھر جو ہے نا کوئی مر سکتا ہے جو سفر پہ جائے گا, یا یہ کہ ہمارے پر کوئی مشکل آ سکتی ہے. جیسے سفر کے مہینے میں لوگوں نے بہت سی غلط باتیں جو ہے نا اپنے اندر لے آئے ہیں کہ یہ سفر کا مہینہ ہمارے مردوں کے لیے بہت مشکل ہے. بہت سی خود سے انہوں نے وہم اور رسمیں اور اپنا عقیدہ جو ہے نا وہ غلط کر لیا ہوا ہے. تو اسی طرح اہل ان کی قوم کے لوگ جو شرک کرتے تھے تو وہ یہ سمجھتے تھے کہ اگر ان کے بتوں کی پوجا نہ کی تو بت ناراض ہو جائیں گے, اور جو شخص بتوں کا انکار کرتا ہے تو اس پر مصیبت آ جائے گی. تو حضرت ابراہیم علیہ السلام جو ہے وہ یہ کہتے ہیں کہ میں تمہارے ٹھہرائے ہوئے شریکوں سے نہیں ڈرتا, یعنی تمہارے جو یہ معبود ہیں ان سے ان کی مخالفت کر کے ان کی نافرمانی کر کے مجھے کچھ ڈر نہیں لگتا, مجھے کچھ نہیں ہوگا کیونکہ یہ نفع نقصان تو پہنچا نہیں سکتے. الا یشاء ربی شیئا, ہاں اگر میرا رب کچھ چاہے تو وہ ضرور ہو سکتا ہے. کہ اگر میرا رب بھی مجھے نقصان پہنچانا چاہے तो फिर उसको जो है कोई रोक नहीं सकता। वसीया रब्बी कुल्ल शैइन इल्मा, मेरा रब का इल्म हर चीज पर छाया हुआ है। अफला ततज़क्करून, फिर क्या तुम होश में ना आओगे। तज़क्कुर जो है इसके मानी क्या होते हैं कि एक शख्स जो गफलत में पड़ा हुआ हो और चौंक कर उस चीज को याद कर ले जिससे वो गाफिल था, जैसे पहले वो भूला हुआ है, गफलत में है, फिर एकदम जागे, बेदार हो और उसको याद कर ले। तो अब यहां पर भी ये है कि अल्लाह का इल्म जो सारी चीजों पर वसी है, तो क्या उस वसी इल्म से फायदा हासिल करके अफला तज़क्करून, क्या तुम होश में ना आओगे। वकैफ़ा अखाफ़ु मा अशरकतुम, और आखिर मैं तुम्हारे ठहराए शरीकों से कैसे डरूं। वकैफ़ा अखाफ़ु, और क्यों कर डरूं और कैसे डरूं। मा अशरकतुम, मा अशरकतुम इससे जिसे तुम शरीक बनाते हो। वला तखाफून अन्नकुम अशरकतुम बिल्लाह, जबकि तुम अल्लाह के साथ उन चीजों को जब खुदाई में शरीक बनाते हुए नहीं डरते। कितनी खूबसूरत दलील दी है इब्राहिम अलैहिस्सलाम ने कि तुम शिर्क करते हो, और जब तुम शिर्क करते हो तो तुम अल्लाह से डरते नहीं हो। और मैं तौहीद पर आ जाऊं और तुम्हारे ठहराए हुए शरीकों से डरने लगूं, ऐसा कैसे हो सकता है। वकैफा खाफू मा अशरकतुम, आखिर मैं तुम्हारे ठहराए हुए शरीकों से कैसे डरूं। वला तखाफूना, और तुम नहीं डरते। अन्नकुम अशरकतुम बिल्लाही, जबकि तुम जो है वो अल्लाह के साथ जो है वो शरीक करते हो, जबकि तुम अल्लाह के साथ उन चीजों को खुदाई में शरीक ठहराते हो। जैसे आप देखें कि मैं आपको मिसाल देती हूँ, जैसे यहाँ पे नंगे लोग चलते हैं और वो नहीं डरते, वो नहीं शर्माते, कॉन्फिडेंट होकर, कॉन्फिडेंस, और कपड़े पहनकर, बुरका पहनकर औरतें डरें, तो कितनी अजीब बात है ना। बुराई करते हुए लोग नहीं डरते, डाकू डाका डालते नहीं डरते, कातिल कत्ल करते नहीं डरते, और अच्छी सच्ची बात कहते हुए लोग जो है डरते हैं, परेशान होते हैं ना। और अब हालात क्या है कि जो है वो हक बात कहने वाला, हक बात कहने वाली जबानें गुंग हो गई हैं, और झूठ बोलने वाले तेज तर्रार होकर बातें करते हैं। गलत काम करने वाले जो हैं अपनी गलत बातों पर और शिरकिया बातों पर इतनी दलीलें देते हैं, और जो सच्ची सच्चे कलाम पर अमल करने वाले हैं वो छुप कर रह गए हैं, वो चुप होकर रह गए हैं। तो ये चीज जो है ना, ये सही चीज नहीं है।
तो हक हक पर अमल करने वाले जो है उनके अंदर हक गोई होती है, उनके किरदार में एक सच्चाई होती है। तो यहाँ पे इब्राहिम अलैहिस्सलाम वही बात कह रहे हैं, और आखिर मैं तुम्हारे ठहराए हुए शरीकों से कैसे डरूं। वकैफा खाफू मा अशरकतुम वला तखाफून अन्नकुम अशरकतुम बिल्लाही वालम युनज़िल बिही अलैकुम सुल्ताना, जिनके लिए इसने तुम पर कोई सनद भी नाजिल नहीं की, कि जो तुम शिरकिया काम कर रहे हो तो अल्लाह ने इस सिलसिले में कोई सनद तो नाजिल नहीं की, तो मैं इन बातों पे कैसे डरूं। क्योंकि उनकी कौम जो थी इब्राहिम अलैहिस्सलाम को डरा रही थी कि तुम बुतों की तोहीन कर रहे हो, हमारे बुत तुमसे निमट लेंगे, तुम पर कोई मुसीबत आ सकती है, तुम बीमार हो सकते हो। तो इब्राहिम अलैहिस्सलाम उनको ये कह रहे हैं कि ये बुत तुमने खुद अपने हाथों से बनाए हैं, ये बुत जो है वो अपनी हिफाजत नहीं कर सकते, तो मेरा क्या बिगाड़ सकते हैं। मालम युनज़िल बिही अलैकुम सुल्ताना, इसके ऊपर तुम्हारे पास कोई दलील नहीं है, तो तुम्हारे बुतों की जब कोई हकीकत नहीं है, कोई तुम्हारे बुतों के पास हकीकी कोई दलील नहीं है, तो मेरा रब जब मुझे बचाना चाहेगा तो कोई मुझे नुकसान नहीं पहुंचा सकता। फअय्युल फरीकैनि अहक्कु बिल अम्न, हम दोनों फरीकों में कौन ज्यादा बेखौफी और इत्मीनान का मुस्तहिक है। फअय्युल फरीकैनि, फअय्यु फिर कौन सा, अय्युक जो है इसका मतलब होता है कौन, क्या, और फरीक जो होता है फरक, अलहदगी के लिए आता है फरीक, फिर एक जमात को कहते हैं, एक ग्रोह को कहते हैं। और यहाँ पे फरीकैन दो ग्रोह से मुराद कौन है, एक है इब्राहिम अलैहिस्सलाम यानी तौहीद परस्त ग्रोह, और इब्राहिम अलैहिस्सलाम अपनी जात में पूरी एक उम्मत थे, एक ग्रोह थे, और दूसरा ग्रोह है जो कि कुफ्र करने वाले हैं और शिर्क करने वाले हैं। तो सवाल क्या है, फअय्युल फरीकैनी के ये तौहीद परस्त और शिर्क करने वाले ग्रोह, दोनों ग्रोहों में से अहक्कु, ये इस्म तफ़ज़ील है, कौन ज्यादा जो है अहक्कु ज्यादा हकदार है बिल अमनी, अमन का। तो
तो अमन में किसे रहना चाहिए, शिर्क करने वाले को या फिर तौहीद परस्ती इख्तियार करने वाले को? इन कुंतुम तालमून, बताओ अगर कुछ तुम्हारे पास इल्म है। अल्लज़ीन आमनू, रहे वो लोग जो के ईमान लाए। वलम यलबिसू ईमानहुम बिज़ुल्मिन, और जिन्होंने अपने ईमान को जुल्म के साथ जो है वो मुश्तबे नहीं किया, अलूदा नहीं किया, मखलूत नहीं किया। तो लबेसा का मतलब होता है जैसे लिबास पहनाना, जब लिबास किसी चीज पर आ जाता है तो अंदर की चीज छुप जाती है, तो जैसे मिल जाती है कोई चीज ना, मखलूत हो जाती है। तो यहाँ पर जो है अल्लाह रब्बुल इज्जत फरमाते हैं कि हकीकत ये है कि अमन तो उन्हीं लोगों के लिए है जो ईमान लाए और अपने ईमान को जुल्म के साथ जो है वो गड़बड़ नहीं किया, मखलूत नहीं किया। उलाइका लहुमुल अमनु, बस उन्हीं के लिए जो है वो अमन है, उन्हीं के लिए जो है वो बेखौफी है। वहुम मोहतदून, और वही लोग जो है वो हदायत पर हैं। अब यहां पर जो है इस आयत में जुल्म से मुराद शिर्क है, इस आयत में जुल्म से मुराद जो है वो शिर्क है। हदीस में आता है, ये सही बुखारी की रवायत है, कि जब ये आयत नाजिल हुई तो सहाबाए कराम रजी अल्लाह अन्हों ने जुल्म का आम मतलब कोताही, गलती, गुना, ज्यादती समझा। वो बहुत परेशान हो गए और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आकर कहने लगे, अय्युना लम यज़लिम नफ्सहु, हम में से कौन शख्स ऐसा है जिसने जुल्म ना किया हो? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इस जुल्म से मुराद वो नहीं है जो तुम समझ रहे हो, बल्कि इससे मुराद तो शिर्क है। हजरत लुकमान अलैहिस्सलाम ने अपने बेटे को कहा था, इन्न शिर्का लज़ुल्मुन अज़ीम, कि यकीनन शिर्क जुल्म अज़ीम है। तो यहां पर भी जो है वो किन्हीं अल्लाह ताला कह रहे हैं कि उनके लिए अमन है, कौन लोग हैं जो राह रास्त पर हैं, जो कि ईमान लाए और ईमान लाने के बाद जो है ये ऐसे लोग हैं कि उन्होंने अपने ईमान को जुल्म के साथ मिलाया, यानी जुल्म से मुराद क्या है, शिर्क। तो उन्होंने शिर्क नहीं किया, और शिर्क भी कौन सा, हर तरह का शिर्क। जैसे बाज लोग जो हैं वो अल्लाह के इख्तियारात में शिर्क करते हैं, बाज अल्लाह के हुकूक के अंदर शिर्क करते हैं, बाज अकीदे के अंदर शिर्क करते हैं, और बाज अमली जिंदगी में शिर्क करते हैं। तो वो शिर्क से मुकम्मल तौर पर परहेज करते रहे। फिर फरमाया, वतिल का हुज्जत उना आतेनाहा, और ये है हमारी हुज्जत, ये है हमारी दलील। हुज्जत जो है ये दलील के लिए लफ्ज इस्तेमाल होता है, और ये है हमारी दलील। आतेनाहा इब्राहिम अला कौमिही, जो हमने इब्राहिम अलैहि सलाम को इसकी कौम के मुकाबले में अता की। ये कौन सी दलील है, ये अभी आपने आयत नंबर 81 में जो दलील पढ़ी कि इब्राहिम अलैहि सलाम ने जो 81 में अपनी कौम से बात की है, ये है दलील। तो अल्लाह ताला कहते हैं कि ये दलील हमने इब्राहिम अलैहि सलाम को इसकी कौम के मुकाबले में अता की। नरफाउ दरजातिम मन नशा, हम दर्जात जो है वो बुलंद करते हैं। दरज, दाल, रा, जीम, दरज, ये ऊपर चढ़ना, दर्जों की बुलंदी के लिए ये इस्तेमाल होता है। और जो है वो दरजा का मतलब क्या होता है, ऊपर चढ़ना, किसी को दर्जे बुलंद देना। और यहाँ पे दर्जा तो वाहिद है, दरजात इसकी जमा है। तो इब्राहिम अलैहिस्सलाम के बारे में अल्लाह रब्बुल इज्जत फरमा रहे हैं कि ये दर्जात की बुलंदी जो थी ये हम अदा करते हैं, मन नशाउ, जिसे हम चाहते हैं। तो ये इब्राहिम अलैहि सलाम को दर्जात में बुलंदी मैंने अता की थी। इन्ना रब्बा का हकीमुन अलीम, हक ये है कि तुम्हारा रब निहायत दाना और अलीम है। कि हजरत इब्राहिम अलैहि सलाम की कहानी, उनके दर्जात की बुलंदी और उनकी अपनी कौम पर कामयाबी बताने के बाद अल्लाह रब्बुल इज्जत जो है वो इस बात का ऐलान कर रहे हैं कि ये जो कुछ भी है ये मेरी वजह से है, कि हमने इब्राहिम अलैहिस्सलाम को जो है ये खसूसियत अता की थी, हमने उनको जो है वो दर्जात की बुलंदी जो थी वो अता की थी, और उनके अंदर ये जो दलाइल थे, उनके पास जो हुज्जतबाजी थी, जो उनके उनकी शख्सियत के अंदर एक मजबूती थी, तो इसकी वजह क्या थी कि हजरत इब्राहिम अलैहिस्सलाम जो हैं वो जो थे वो मुस्लिम हनीफ थे, انہوں نے اللہ کی رضا کی خاطر اپنی پوری قوم اور ان کے معبودوں سے برات کا اعلان کیا تھا، تو اللہ تعالیٰ نے بھی ان کے درجات جو ہیں وہ بلند کر دیے.
اِنَّا رَبَّكَ حَكِيمٌ عَلِيمٌ، حق یہ ہے کہ تمہارا رب نہایت دانا اور علیم ہے، کہ اللہ کے فیصلے حکمت والے بھی ہیں اور اللہ تعالیٰ جو ہیں وہ خوب جانتے بھی ہیں. پھر آپ دیکھیے کہ آیت نمبر 84 سے لے کر 89 تک 18 نبیوں کا ذکر ہے، جس میں جو ہے وہ خود ابراہیم علیہ السلام اور ان کے علاوہ 17 نبیوں کا ذکر ہے. اب یہاں پر آپ پڑھیں گی کہ حضرت ابراہیم علیہ السلام جو ہیں ان کے بارے میں اللہ رب العزت بتاتے ہیں کہ کس طرح ابراہیم علیہ السلام جو ہیں ان کو اللہ تعالیٰ نے جو ہے وہ ترقی عطا کی، اللہ نے ان کو عزت عطا کی، اور اللہ رب العزت نے ابراہیم علیہ السلام کو جو ہے ان کی دعوت کو، ان کے ذکر کو بلندی عطا کی، ان کو عزت اور سرفرازی عطا کی. تو حضرت ابراہیم علیہ السلام کے روحانی ایمانی درجوں کا ذکر بھی ہے، اور اس کے ساتھ ان کی جو سرفرازی ہے ان کا ذکر ہے کہ کس طرح اللہ رب العزت نے ابراہیم علیہ السلام کے جو ہے وہ اکثر ان کی اولاد میں جو ہے وہ نبوت رکھ دی. وَوَهَبْنَا لَهُ إِسْحَاقَ وَيَعْقُوبَ، اور ہم نے عطا کیا اس کو اسحاق، ہم نے ابراہیم علیہ السلام کو اسحاق جیسا بیٹا عطا کیا. وَيَعْقُوبَ، اور یعقوب، تو اسحاق جو تھے حضرت ابراہیم علیہ السلام کے بیٹے تھے، اور ان کے بیٹے کا نام جو ہے وہ یعقوب ہے. تو حضرت ابراہیم علیہ السلام کے یعقوب علیہ السلام کیا لگتے تھے؟ یعقوب علیہ السلام ابراہیم علیہ السلام کے پوتے تھے. کلن ہدینا، ہر ایک کو راہ راست دکھائی. تو یہاں پر اللہ رب العزت جو ہے ابراہیم علیہ السلام کا ذکر بڑی محبت سے اور بڑے پیار سے کر رہے ہیں کہ یہ ہماری کرم نوازی تھی، یہ ہماری بخشش تھی، عنایت تھی کہ ابراہیم علیہ السلام کو اسحاق جیسا بیٹا دیا، و یعقوب، اور یعقوب جیسا پوتا عطا کیا. کلن ہدینا، اور ہر ایک کو ہم نے جو ہے وہ ہدایت دی. و نوحن، اور نوح علیہ السلام، ہدینا ہم نے ہدایت دی تھی، من قبل اس سے پہلے. تو جو ہدایت ہم نے اسحاق اور یعقوب کو دی تھی وہی راہ راست اس سے پہلے ہم نوح علیہ السلام کو جو ہے وہ دکھا چکے تھے، دے چکے تھے. وَمِن ذُرِّيَّتِهِ، اور اس کی نسل سے. وَمِن ذُرِّيَّتِهِ، یہ ہی کی جو ضمیر ہے، ایک رائے یہ ہے کہ حضرت نوح علیہ السلام کے لیے آئی ہے، اور دوسری رائے یہ ہے کہ اس سے مراد جو ہے وہ حضرت ابراہیم علیہ السلام ہے. تو حضرت نوح علیہ السلام یا حضرت ابراہیم علیہ السلام، تو ان کی نسل میں داوودا، داؤد علیہ السلام، و سلیمانہ، اور سلیمان علیہ السلام، و ایوبا، اور ایوب علیہ السلام، و یوسفا، اور یوسف علیہ السلام، و موسیٰ، اور موسیٰ علیہ السلام، و ہارون، اور ہارون علیہ السلام. تو اس طرح یہ جو ہے وہ 10 پیغمبروں کا نام ہو گیا، 10 تک. و کذالک نجزی المحسنین، اسی طرح ہم نیکوکاروں کو ان کی نیکی کا بدلہ دیا کرتے ہیں. تو آپ دیکھیے کہ اب یہاں پر نبیوں کے کردار میں جو نمایاں بات ہے کہ اللہ نے ان کو ہدایت کیوں دی، اللہ نے ان کو درجات میں بلندی کیوں عطا کی. تو فضیلت کسی کا نسلی یا قومی لقب نہیں ہے، یہ اللہ کا عطیہ ہے، اور یہ ان لوگوں کے لیے ہوتا ہے جو اللہ کی ہدایت کے مطابق اپنے آپ کو صالح بناتے ہیں، جو شرک کی تمام قسموں سے اپنے آپ کو بچاتے ہیں، جو ہے وہ اللہ کو جو پسند ہے کہ دعوت دی جائے، اور وہ دعوی پروجیکٹ میں اور دعوتی منصوبہ میں اپنے آپ کو ہمتن شامل کر لیتے ہیں. یہ ہیں وہ لوگ جو اللہ کی کتاب کو اپنا حقیقی رہنما بناتے ہیں. تو اللہ ایسے لوگوں کو چن لیتا ہے، اور کس چیز کے لیے چنتا ہے؟ اپنے دین کی پیغام رسانی کی ان کو توفیق عطا کرتا ہے. پھر اللہ تعالیٰ جو ہے انہیں توفیق دیتا ہے کہ وہ لوگوں کو جو ہے وہ اللہ کی طرف بلائیں، یکسو ہو کر، بے نفس ہو کر، بغیر کوئی مادی توقع رکھ کر. وہ کوئی جو ہے وہ हक नहीं चाहते, कोई उनका मुतालबा नहीं होता, वो सिर्फ रब की रजा की खातिर जो है वो हां के पुकारे जो है वो दावत देते हैं। उनका तमाम तर अमल जो है वो एहसान की बुनियाद पर होता है। वकजालिक नजजिल मुहसिनीन, इसी तरह हम नेकोकारों को उनकी नेकी का बदला दिया करते हैं। अब आप देख लें कि बहुत सी जो है वो जमाते हैं, बहुत से लोग हैं जो अल्लाह का दीन का काम करने वाले हैं, लेकिन जो है वो जो दर्स हैं, जो दावतें हैं, जो प्रोग्राम हैं, जो तरबियत गाहें हैं, और वो क्या है कि दिल है कि नरम होते नहीं, अफराद है कि बदलते नहीं, और फिर सबसे बड़ी और अहम बात क्या है कि ऐसा बाज़ोकात महसूस होता है कि जैसे अल्लाह का दीन जो है ना ये भी एक दुकान बन गई है कि, और उसको अपनी अपनी दुकान को सब लोग जो है वो बेचना चाहते हैं। तो यहाँ पे जो है नेकी की और अल्लाह के दीन का काम करने की बुनियाद बताई जा रही है कि एहसान के दर्जे की नेकी, जाहिरी तौर पर भी, बातनी तौर पर भी, और उसका मकसद पैसे कमाना ना हो, उसका मकसद अपना नाम ना हो, कुर्सी ना हो, शोहरत ना हो, वाह वाह ना हो। तो जब इससे बगैर इन पैगंबरों ने काम किया तो अल्लाह ताला कहते हैं वकल्ला लिखन जिल मोहसिन, इसी तरह हम नेकोकारों को उनकी नेकी का बदला दिया करते हैं। और व जकरिया नंबर 11 और जकरिया अलैहिस्सलाम, व यहया नंबर 12 और यहया अलैहिस्सलाम, व ईसा और ईसा अलैहिस्सलाम। अब यहाँ पर सवाल पैदा होता है कि ईसा अलैहिस्सलाम तो एक जो है वो औरत के बेटे थे ना, तो बेटी की जो औलाद होती है ना वो भी औलाद है, तो यहाँ पे ईसा अलैहिस्सलाम का भी जिक्र है। वह इलियास और इलियास अलैहिस्सलाम, कुल्लुम मिनस सालिहीन, फिर इनमें हर एक सवाले था। मेरी प्यारी बहनों इसको भी आप सर्कल कर लें, पीछे आपने अलमोहसिनीन को सर्कल किया, अब यहाँ पे सालिहीन को कर लें। तो आप में से बहुत से लोग जो हैं ये सवाल पूछते हैं और दावा की वर्कशॉप में जाते हैं, लीडरशिप सीखना चाहते हैं, तो असल लीडर वही है जो मोहसिन है, और असल लीडर वही है जो कि सवाले है, जो नेक है। और यहाँ पर अब दूसरा इनका किरदार जो नुमाया किया जा रहा है कि वो लोग जो थे हर एक इनमें सवाले था, नेक, उनका जो किरदार था उसके अंदर कोई झोल नहीं था, दो रंगी नहीं थी, डबल फेस नहीं थे, ये नेक थे, ये मुत्तकी थे, ये थे हकीकी रहनुमा। व इस्माइला और नंबर 15 इस्माइल अलैहिस्सलाम, व अलयसा और अलयसा अलैहिस्सलाम, व यूनुसा और यूनस अलैहिस्सलाम, व लूता और लूत अलैहिस्सलाम। तो इन सबको रास्ता दिखाया और ये हो गए 18। वकुल्लन फद्दलना अलल आलमीन, इनमें से हर एक को हमने तमाम दुनिया वालों पर फजीलत अता की। वकुल्लन फद्दलना अलल आलमीन, तो जब किरदार एहसान के दर्जे का हो, जब अमल करने वाले सवाले हों, नेकी उनके किरदार का वस्फ हो, नुमाया वस्फ, तो फिर अल्लाह तो उनको दुनिया वालों पर फजीलत दिया ही करता है। तो ये जो फजीलत है ये किसी का नस्ली या कौमी विरसा नहीं है, ये किसी के बाप की विरासत और जायदाद नहीं है, ये इज्जत और ये नाम की बुलंदी, ये शोहरत, ये अल्लाह ही है जो लोगों के दिलों में डाल देता है और नेकी की बुनियाद पर डालता है। और दुनिया वालों पर, तमाम दुनिया वालों पर इनको फजीलत दी। वकुलन, उनमें से हर एक को, ये जो 18 नबियों का जिक्र है, इनमें से हर एक को हमने तमाम दुनिया वालों पर फजीलत अता की। वमिन आबाहिम वज़ुर्रियातिहिम व इख्वानहिम, वमिन आबाहिम, और आबाहिम से मुराद क्या है कि इनके अबाओ अजदाद में से, यानी इन बाज को इनके बाप दादा में से, वज़ुर्रियातिहिम और औलाद इनकी में से, व इख्वानहिम और इनके भाइयों में से। तो अब यहाँ पर जो है मजीद बताया जा रहा है कि अब आप देखें कि यहाँ पे तीन चीजों का जिक्र किया जा रहा है, और वो तीन जो स्टेप हैं जो यहाँ पे गिनवाए जा रहे हैं, उनमें से एक क्या है कि इनके अबाओ अजदाद, ये जितने 18 पैगम्बरों का जो जिक्र है, इनमें कुछ बाप बाप दादों को, नंबर 2 कुछ औलाद को, और कुछ भाइयों को। हमने क्या किया कि हमने जो है इनको हदायत दी और इनको जो है वो चुन लिया, वज तबई ना हम, और हमने इनको जो है वो मुंतखिब कर लिया, चुन लिया। तो वज तबई ना हम, इसका रूट है जीम बा वो,
इसके अंदर जो है वो दो बातें पाई जाती हैं, किसी चीज को जमा करना नंबर एक, और नंबर दो उसे कहीं ले जाना, किसी को इंतखाब करके अपना मुकर्रब बना लेना। जैसे कहीं जैसे जाते हैं और वहां पे जैसे बाजार में फल है बहुत से, तो बहुत से फलों में से जो है वो अच्छे फलों को जो है वो चुन लिया जाए, उनको जमा कर लिया जाए, जमा करके फिर उनको उठा लिया जाए, टोकरी में डाल लिया और फिर उसको घर ले आए। तो क्या किया, करीब कर लिया, चुन लिया, अपना बना लिया। तो यहाँ पे भी क्या है कि ये पैगंबर जो थे इनके औसाफ की वजह से अल्लाह ताला ने इन्हें अपनी खिदमत के लिए चुन लिया, वजतबईनाहुम और बरगुजीदा किया इनको, मुंतखिब कर लिया इनको, वहदईनाहुम और हदायत की हमने इनको, इला सिराति मुस्तकीम सीधे रास्ते की तरफ, ज़ालिका हुदल्लाहि यहदी बिही मन यशाउ मिन इबादे, ये अल्लाह की हदायत है जिसके साथ वो अपने बंदों में से जिसकी चाहता है रहनुमाई करता है। तो जो चाहते हैं कि जो है वो के वो सीधे रास्ते पर चलें, तो अल्लाह उनको सीधा रास्ता दिखा देते हैं, फिर अल्लाह उनको चुनकर अपने खास बंदों में शामिल कर लेते हैं, खास बंदों में जो है वो कर लेते हैं, जैसे मुस्तफा मुजतबा, तो खास उनको चुन लिया। अब 18 नबियों का जिक्र करके फिर अल्लाह ताला एक खास बात बताते हैं, वलव अशरकू, और अगर ये 18 नबी जो थे ये शिर्क करते, अगर ये अंबिया शिर्क का इर्तकाब कर लेते, एहसान के दर्जे की नेकी करने वाले सालहीन में से अल्लाह के चुने हुए बंदे अगर ये शिर्क कर लेते, लहबित अनहुम मा कानू यामलून, तो इनका सब किया कराया गारत हो जाता। तो अब यहाँ पे क्या बात बताई जा रही है कि ये जो है ये हदायत के इमाम, इमामुल मुत्तकीन, दुनिया भर में जो है वो इन जैसा नाम किसी का नहीं था, लेकिन अगर ये शिर्क कर लेते, तौहीद को छोड़कर ये शिर्क इख्तियार कर लेते, लहबिता जरूर जाया हो जाते। तो हबिता का मतलब आप पढ़ चुकी है पहले भी कि ऊंट का चारा खाकर उसका पेट का फूल जाना, और फिर पेट के जब फूल जाता है तो फिर ऊंट क्या होता है कि वो जो है वो उसके साथ ही जो है वो मर जाता है। अब आप देखें कि अगर नबियों को अल्लाह ताला ये कह रहे हैं कि उनके सारे अमल जो है वो जाया हो जाते, तो फिर आप में से हर बंदा जो है वो अपना अपना मुहासबा करें, हर बहन अपना मुहासबा करें कि मैं अपनी जिंदगी में कहीं शिर्क तो नहीं करती, क्योंकि अल्लाह ताला ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी मुखातिब करके कहा, लइन अशरकता लयहबतन्ना अमलुक, ऐ पैगंबर अगर तूने भी शिर्क किया तो तेरे सारे अमल बर्बाद हो जाएंगे, सूरत ज़ुमर आयत नंबर 65। तो यहाँ पे जो है ये बात बताई जा रही है कि बड़े से बड़ा पैगंबर भी अगर शिर्क करेगा तो पकड़ा जाएगा, उसकी गिरफ्त होगी, उसके सारे अमल जो है वो जाया हो जाएंगे। तो इससे एक ही बात जो है पता चलती है, और वो ये कि शिर्क जो है उसको छोड़ दिया जाए। उलाइक अल्लज़ीन आतैनाहुमुल किताबा वल हुक्मा वन नबुवा। अब यहाँ पे नबियों को तीन चीजें अता किए जाने का जिक्र है, इनमें से पहली चीज क्या है, फरमाया ये वो लोग थे, उलाइक अल्लज़ीन, ये वो लोग थे कि जिनको आतैनाहुम हमने दी, नंबर एक किताब दी। किताब का मतलब क्या है, अल्लाह का हदायत नामा, अल किताब, जो अल्लाह ने खास तौर पे जो है वो हदायत नामा दिया। वल हुक्मा, और हुक्म जो है इससे मुराद है हदायत नामे का सही फहम, जैसे फैसले की कुवत, हिकमत जो है ये मुराद है, और बाज लोग कहते हैं इससे मुराद हुकूमत भी है कि बाज नबियों को अल्लाह ताला ने हुकूमत भी अता की। वल हुक्मा, नंबर तीन वन नबुवता, और उनको नबुवत अता की के वो मनसब के इस हदायत नामे के मुताबिक वो अल्लाह की मखलूक की रहनुमाई करें। तो यहाँ पर नबियों को तीन चीजें अता किए जाने का जिक्र है। फई यकफुर बिहा हा उलाई, अब अगर ये लोग इसको मानने से इनकार करते हैं, और इनकार करने वाले कौन हैं, जैसे मुखालफीन, मुशरिकीन, कुफार जो हैं, फिर भी इनकार करते हैं, फकद वक्कलना बिहा कौमल लैसू बिहा बिकाफिरीन, तो फिर अल्लाह रब्बुल इज्जत जो है वो कहते हैं कि मुझे इस बात की कोई परवाह नहीं है कि हमने जो है वो सपुर्द कर दिया है,
साथ इनके ये लोग पस तहकीक मुकर्रर कर दिए। वकलना बिहा, हमने जो है ये नेमत सौंप दी है कॉमन कुछ और लोगों को। लेसु बिहा बेकाफिरीन, ऐसे लोग हैं जो नहीं है इनके साथ कुफर करने वाले। कि अगर नबियों को अल्लाह ताला ने इन बड़ी बड़ी नेमतों से नवाजा है, किताब हुक्म और नबुवत से, और कुफर करने वाले जैसे काफिर हैं, मुशरिकीन हैं, अहले मक्का हैं, वो नबियों का इनकार कर रहे हैं, किताब का इनकार कर रहे हैं, तो परवाह नहीं, हमने कुछ और लोगों को ये नेमत सौंपी है। तो ये कौन से लोग थे जिनको अल्लाह ने नेमत सौंपी थी? फकद वक्कलना बिहा, हमने जो है तौफीक दे दी है, हमने ये नेमत सौंप दी है कॉमन एक कौम को। इससे मुराद है मुहाजिर, अंसार, कयामत तक आने वाले मोमिनीन, ये हैं वो लोग। लेसु बिहा बेकाफिरीन, जो के कुफर करने वाले नहीं है। अल्लाह ताला ने अहले ईमान का ऐसा ग्रोह पैदा कर दिया है जो इस नेमत की कदर करने वाला है, नबियों पर ईमान लाने वाला, किताबों पर ईमान लाने वाला, तौहीद परस्त, और कयामत तक ऐसे लोग पैदा होते रहेंगे। उलाइका अल्लज़ीना हदल्लाहु, ये हैं वो लोग जो के हदायत याफ्ता थे। उलाइका अल्लज़ीना हदल्लाह, यहाँ पे अल्लाह की तरफ से ऐलान है बड़े खूबसूरत अंदाज में कि मोहम्मद वही लोग अल्लाह की तरफ से हदायत याफ्ता थे। तो कौन लोग थे अल्लज़ीना हदल्लाह के, जिनको अल्लाह ने हदायत दी? तौहीद और उसूल दीन पर चलने वाले, जो दीन की असल है उसको अपनाने वाले। फबी हुदा हु मुक्तदे, अब यहाँ पे कहा जा रहा है कि फाबी हुदा हम, बस उनके तरीके पर चलो, कि ये है वो हदायत जिस पर चलो। एक तदे, पैरवी करो इनकी। किनकी पैरवी? यहाँ पे हुम की जमीर जो है ये नबियों के लिए आई है, तो इन्हीं के रास्ते पर ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम तुम भी चलो। कुल ला असअलुकुम अलैहि अजरा, और कह दो कि मैं तबलीग के काम पर तुमसे किसी अजर का तालिब नहीं हूं। इसको आप सर्कल कर लें, ये बहुत अहम बात है। कह दो कि मैं तुमसे कुरान का सिला नहीं मांगता। कह दो कि मैं अल्लाह के दीन की खिदमत का तुमसे कोई मुआवजा नहीं मांगता। तो आज के इस जमाने में अल्लाह की आयात को लोग बेचते हैं, और पैगम्बरों ने क्या नारा लगाया जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि आप भी लगाएं, ला असअलुकुम अलैहि अजरा, कि मैं इस काम पर तुमसे कोई मुआवजा नहीं चाहता, कोई अजर नहीं चाहता। तो प्यारी बहनों, आप सब अपना अपना जायजा लें, और आप भी जो है वो अपना मुहासबा करें कि अगर आप दीन की खिदमत करती हैं, अगर आप जो है वो किसी को दीन सिखाती हैं, तो ऐसा तो नहीं है कि आप फौरन फिर उसका अजर चाहती हूँ, शाबाश चाहती हूँ, अपनी तारीफ चाहती हूँ। तो जो है ये चीज जो है ये सही नहीं है कि इंसान अल्लाह के दीन की खिदमत करे और फौरन फिर उसे उसके बदले में जो है वो दुनिया चाहे, और जो है वो कुरान की तालीम, तिलावत कुरान, और फिर कुरान पढ़कर लोगों को फैलाना, बताना, ये नबियों का मिशन है। और इसको जो है वो हांके पुकारे फैलाने के लिए इखलास से जो है वो फैलाना चाहिए, ना ये कि इससे जो है वो दुनिया कमाना जो है वो जिंदगी का मकसद जो है वो बना लिया जाए। जैसे बाद लोगों की जिंदगी का मकसद ही ये बन जाता है कि बस वो इसके जरिए अपनी दुनिया बनाना चाहते हैं, दुनिया जो है वो कमाना चाहते हैं। तो यहाँ पे भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा जा रहा है कि मैं तुमसे कुछ नहीं चाहता, आप इस बात का मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम लोगों से ऐलान कर दीजिए। इन हुआ इल्ला ज़िक्रा लिल आलमीन, और ये तो एक आम नसीहत है तमाम दुनिया वालों के लिए। तो ये नसीहत जो है ये एक आम नसीहत है और तमाम दुनिया वालों के लिए नसीहत है। वमा कदरुल्लाह हक्का कदरही, इन लोगों ने अल्लाह का बहुत गलत अंदाजा लगाया, इन लोगों ने अल्लाह की कदर ही ना की जैसे कि कदर करने का हक था, और ना कदर की उन्होंने अल्लाह की ठीक जैसी कदर करनी चाहिए थी। इसके क्या मानी है? इन्होंने अल्लाह की कदर ही ना की, अल्लाह की कदर व मंजिलत को इन्होंने पहचाना ही नहीं। हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हुमा और मुजाहिद कहते हैं कि यह आयत कुफारे कुरैश के बारे में नाजिल हुई थी।
जिन्होंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर कुरान के नजूल का मुबालगे के तौर पर इनकार किया और कहा कि अल्लाह ने किसी इंसान पर कोई चीज नाजिल नहीं की और ये अल्लाह के खिलाफ इनकी जुर्रत की इंतहा थी कि इन्होंने नबियों और रसूलों का बिल्कुल ही इनकार कर दिया।
तो एक राय ये है कि ये अहले मक्का के बारे में आयत नंबर 91 जो है वो मुशरिकीन के बारे में नाजिल हुई। दूसरी राय ये है कि आयत नंबर 91 जो है ये यहूदियों के बारे में
नाजिल हुई क्योंकि इन्होंने भी जो है वो मूसा अलैहिस्सलाम का इनकार किया और इन्होंने रसूल अल्लाह का भी इनकार किया कि मदीना में जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दावत दी
और मक्का में भी जब आप दावत देते थे तो लोग जाके मदीना के यहूदियों से पूछते थे और यहूदी जो थे वो जानते बूझते इनकार करते थे। दूसरी राय ये है कि ये मदीना के यहूदियों के बारे में है और तीसरी राय ये है कि इस आयत का आयत नंबर 91 का इब्तदाई हिस्सा जो है लिन्नास तक तकरीबन ये दो लाइनें जो हैं पहली दो लाइनें ये मुशरिकीन के बारे में है और तज अलू नाहू यहां से लेकर जो है ना फिर यहूदी मुराद है। तो इसको पढ़ते हैं वमा कदरुल्लाह हक का कदर ही और लोगों ने अल्लाह की कदर ही ना की जैसी कि कदर करने का हक था। तो कदर करने का हक क्या था कि अल्लाह ने जो रसूल भेजे थे उस पर ईमान लाते, अल्लाह ने जो किताबें नाजिल की थी उन पर ईमान लाते और अल्लाह की पहचान हासिल करते, अल्लाह की मार्फत हासिल करते। लेकिन अफसोस रसूलों का इनकार, कुतब का इनकार जो है करके इन्होंने अल्लाह की सही मार्फत ही ना हासिल की। तो असल बात क्या है कि बहुत से लोग कहते हैं कि हम अल्लाह से बहुत मोहब्बत करते हैं लेकिन जो है वो अल्लाह का तारुफ ही हासिल नहीं करते। तो प्यारी बहनों अल्लाह का तारुफ कैसे हासिल हो सकता है? कुरान का मताला करके और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत का मताला करके। और जो शख्स कुरान को बंद रखे और सीरत जो है उसका मताला ना करे तो जो है वो अल्लाह की मार्फत हासिल नहीं कर सकता। और अगर कोई कहता है कि मैं जो है वो बहुत ज्यादा जो है वो अल्लाह से प्यार करने वाला हूं या करने वाली हूं तो वो फिर झूठ कहता है। तो यहां पर भी रहनुमाई हासिल करने का तरीका बताया जा रहा है कि अल्लाह की मार्फत हासिल करो और मार्फत हासिल करने का तरीका कुरान और सुन्नत का मताला है। तो लोगों ने अल्लाह की कदर ही ना की जैसी कि कदर करने का हक था। इज कालू जब उन्होंने कहा, कालू से मुराद एक राय है कि मुशरिकीन है, दूसरी राय कि यहूदी। जब उन्होंने कहा मा अंजलल्लाहु अला बशर मिन शई कि अल्लाह ने किसी बशर पर कुछ नाजिल नहीं किया, कुल मन अंजला इसको आप सर्कल कर लें, इनसे पूछो मन अंजला के किसने जो है वो नाजिल किया अल किताबा उस किताब को। अब यहां पे जो मां है इसके क्या मानी है? कुल मन अंजला, तो मन जो है मन कौन के मानी में भी आता है और यहां पे ये किसके मानी में है, मन अंजला, कुल मन अंजला, इनसे पूछो कि किसने नाजिल की अल किताबा किताब। अल्लज़ी जा बिही मूसा, वो किताब जो कि मूसा अलैहिस्सलाम लेकर आए थे उसे किसने नाजिल किया था? तो बिही की जमीर तौरात के लिए आया है, आई है, ही की जमीर तौरात के लिए आई है कि वो किताब जो मूसा अलैहिस्सलाम लाए थे उसे किसने नाजिल किया था? नूरं व हुदन, जो रोशनी और हदायत थी, लिन्नासी लोगों के लिए। अब यहां पर जो है वो क्या बात बताई जा रही है कि कैसे इनकार करते हैं, क्योंकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का दावा था कि मैं नबी हूं और मुझ पर किताब नाजिल हुई है। तो कुफारे कुरैश और मुशरिकीन अरब जो थे आपके इस दावे की तहकीक के लिए यहूदो नसारा की तरफ जो है वो रुजू करते थे। तो जब रुजू करते तो अहले किताब जो थे वो क्या करते थे कि वो जो थे वो इनकार करते थे, हालांकि उनके पास जो है उनकी किताब के अंदर ये चीज मौजूद थी लेकिन वो इनकार करते थे। तो यहाँ पे उसी चीज की तरफ इशारा किया जा रहा है कि इनसे पूछो फिर वो किताब जिसे मूसा लाया था जो तमाम इंसानों के लिए रोशनी और हदायत थी, तुम कहते हो कि अल्लाह ने किसी बशर पर कुछ नाजिल नहीं किया,
جیسے رسول اللہ کا انکار کرتے ہو تو اللہ تعالیٰ نے تو موسیٰ علیہ السلام پر بھی کتاب نازل کی تھی، اور تم کہتے ہو کہ اللہ نے کچھ کسی پر نازل ہی نہیں کیا. تجعلونہ، تجعلونہ سے جو ہے وہ جیسے دو رائے تو کیا ہے کہ پوری آئے جی، نمبر ایک یہودیوں کے لیے، نمبر دو مشرقین کے لیے، اور تیسری رائے کے لیے ناس تک ابتدائی حصہ مشرقین کے لیے، اور تجعلونہ سے مراد اب یہودی ہیں. تجعلونہ تم بنا لیتے ہو اس کو قراطیسا. قراطیسا کا جو لفظ ہے قاف را توئے سین، یہ اس کا روٹ ہے اور یہ ربائی ہے روٹ قراطیسا، اور اس کے معنی ہے قراطیس کے، یہ کرتاس کی جمع قراطیس ہے. کرتاس لکھنے کے صحیفے اور ورق کو کہتے ہیں، بے شک وہ کسی بھی چیز سے بنا ہوا ہو، اس سے تمام وہ چیزیں مراد ہیں جو اس زمانے میں لکھنے کے کام آتی تھی. تجعلونہ قراطیسا، جسے تم پارا پارا کر کے رکھتے ہو، جسے تم ورق ورق کر کے ظاہر کرتے ہو. تو اللہ کی یہ جو کتاب ہے جو نور اور ہدایت تھی، تم نے اس کو ورق ورق بنا رکھا ہے. تبدونہا، تم کچھ ورق تو ظاہر کرتے ہو. تبدونہا یعنی اس کا کچھ حصہ ظاہر کرتے ہو. وتخفونا کثیرا، اور بہت کچھ چھپا جاتے ہو. اب یہاں پر یہودی جو تھے اللہ کی کتاب کے ساتھ جو سلوک کرتے تھے اس کا یہاں پہ ذکر کیا جا رہا ہے. ان کی پہلی صفت تجعلونہ قراطیسا، قراطیسا کہ تم نے جسے پارا پارا کر لیا ہے، کہ تم نے جو ہے وہ اللہ کی کتاب کو ورق ورق کر دیا ہے. نمبر دو تبدونہا کہ تم جو ہے کچھ دکھاتے ہو، یعنی جو میٹھا ہے، جس میں فائدے کی چیزیں ہیں، جس میں انعامات کی بات ہے، اس کو تو ظاہر کرتے ہو. وتخفونا کثیرا، اور زیادہ چھپا جاتے ہو. اب دیکھیں چھپانے کے ساتھ کثیرا کا لفظ آیا ہے، رجم کا مسئلہ وہ انہوں نے چھپایا ہوا تھا. رسولوں کی آمد، جیسے پیارے رسول صلی اللہ علیہ وسلم کی آمد کے بارے میں جو آیات تھی اس پہ بھی انہوں نے جو ہے اس کو بھی چھپایا ہوا تھا. تو وہ کیا کرتے تھے کہ کتاب کو جو ہے وہ زیادہ چھپاتے تھے، تھوڑا ظاہر کرتے تھے، حالانکہ وہ اللہ کی طرف سے نازل کردہ تھی اور ان کو چھپانا نہیں چاہیے تھا. وَعُلِّمْتُمْ مَا لَمْ تَعْلَمُوا أَنْتُمْ وَلَا آبَاؤُكُمْ، پھر فرمایا وَعُلِّمْتُمْ، اور حالانکہ سکھایا گیا تم کو، مَا لَمْ تَعْلَمُوا جو تم نہیں جانتے تھے، انتم تم، ولا آباؤکم اور نہ ہی تمہارے باپ دادا، کہ تمہیں اللہ تعالیٰ نے کتاب کے ذریعے وہ علم دیا جو تمہیں بھی پتا نہیں تھا اور نہ ہی تمہارے باپ دادا کو پتا تھا، اور تم نے اس کے ساتھ کیا سلوک کیا کہ تم نے اس کو چھپا دیا، تھوڑا ظاہر کیا، اس کو ورق ورق کر کے اللہ کی کتاب کو رکھ دیا، حتیٰ کہ پیارے رسول صلی اللہ علیہ وسلم کی آمد کا بھی انکار کیا. قل اللہ، یہ پیچھے آپ کو میں نے کہا تھا نا قل من انزل کو آپ سرکل کر لیں، اب یہ اس کا جواب ہے، کیونکہ وہاں اللہ نے پوچھا تھا ان سے پوچھو کہ کس نے نازل کیا، اب یہاں پہ یہ ہے قل، کہہ دیجئے اللہ، اللہ نے نازل کیا، اتنا کہہ دو کہ اللہ نے نازل کیا. ثم ذرہم فی خوضہم یلعبون، ثم ذرہم، پھر چھوڑ دو ان کو، فی خوضہم، ان کی بےہودہ باتوں میں، یلعبون کے کھیلتے رہیں. آپ جو ہے خا وہ دعا جو ہے، یہ لفظ جو ہے آپ پہلے بھی پڑھ چکے ہیں، اور خواہ وہ دعا جو ہے اس کے معنی کیا ہے، اس کے معنی ہے فضول باتیں کرنا، مین میخ نکالنا. اور یہ خودونا آپ نے پیچھے پڑھا ہے آیت 68 میں، اور اس کے معنی ہے پانی میں اترنا، اس میں گزر جانا، لغو اور فضول کاموں میں داخل ہونے کو خوت کہا جاتا ہے، جیسے ایپ جوئی کرنا، جھگڑے کرنا، لہو و لعب، استہزاء، تمسخر. تو اب یہاں پہ بھی کہا جا رہا ہے کہ بس یہ مشرکین، یہ یہودی، ان کا ایک ہی حال ہے، کیا کہ بس اللہ کا کلام اور اللہ کے رسول کی باتوں میں میل میخ نکالتے ہیں. ثم ذرہم فی خوضہم یلعبون، تو انہیں ان کی باتوں میں جو ہے وہ کھیلنے کے لیے چھوڑ دو، ان کی دلیل بازیوں سے کھیلنے کے لیے ان کو چھوڑ دو. وہذا کتابن، اور یہ ہے کتاب، حاضر سے مراد قرآن مجید ہے. انزلناہ، ہم نے اس کو نازل کیا ہے. اب یہاں پہ قرآن کی پہلی صفت کیا ہے کہ اللہ نے اس کو نازل کیا ہے، کتنی بڑی بات ہے. مبارکن، دوسری اس کی صفت ہے بڑی خیر و برکت والی ہے. تیسری صفت ہے مصدقو، تصدیق کرتی ہے اس چیز کی، اللہ ذی بینہ یدیہ، جو اس سے پہلے آئی بھی تھی. چوتھی اس کی صفت ہے ولتن ذرا، اور تاکہ یہ ڈرا دے، متنبع کرے، یعنی اس قرآن کے ذریعے ڈرایا جائے، ام القرا. ام جو ہے نا یہ مرکز سینٹر کو کہتے ہیں، القرا بستیوں کا سینٹر، بستیوں کا مرکز، مراد ہے مکہ. تو ام القرا کے ایک معنی کیا ہے؟ بستیوں کا مرکز. دوسرے معنی کیا ہے؟ کہ بستیوں کا مرکز دراصل مکہ تھا، تو اس سے مراد ہے مکہ. تاکہ آپ اس کتاب کے ذریعے بستیوں کے مرکز جو ہیں وہ مکہ والوں کو جو ہیں وہ ڈرائیں، ومن حولہا، اور اس مکہ کے ارد گرد رہنے والوں کو. اور مکہ کے ارد گرد رہنے والے کون ہیں؟ پوری دنیا، گلوبل. تو پوری دنیا میں جو ہے وہ توحید کا نعرہ جو ہے وہ بلند کیا جائے، اللہ کا دین جو ہے وہ پھیلایا جائے، اور رسول اللہ صلی اللہ علیہ وسلم رحمت للعالمین بنا کر بھیجے گئے. تو اہل مکہ جھٹلا رہے ہیں، یہودی جھٹلا رہے ہیں، اور اللہ تعالیٰ یہ بتا رہے ہیں کہ قرآن مجید جو ہے یہ تمام گزشتہ پیوستہ علوم کا سرچشمہ ہے، ہر طرح کے لوگوں کے لیے ہے. مکہ مکرمہ ام القرا والوں کو بھی ڈرایا جائے، جو اللہ کا پہلا گھر ہے، جسے اللہ کے حکم سے انسانوں کے لیے بنایا گیا، تمام اہل جہان کا قبلہ اور ان کے حج کی جگہ ہے، اور اس کے ساتھ ہی ومن حولہا، اور ارد گرد کے علاقوں میں. حولہا سے مراد کیا ہے؟ کہ جو اس زمانے میں ارد گرد کی بستیاں تھیں، اور اس کے ساتھ رہتی دنیا تک، تمام دنیا والوں تک جو ہے وہ اللہ کا دین کا پیغام جو ہے وہ پہنچایا جائے. والذین یؤمنون بالآخرۃ، جو لوگ آخرت کو مانتے ہیں، ویؤمنون بہ، اور اس قرآن پر ایمان لاتے ہیں، وہم علی صلاتہم، اور وہ اپنی نمازوں کی، یحافظون، حفاظت کرتے ہیں. تو آپ دیکھ لیجئے کہ یہاں پر اللہ تعالیٰ نے جو ہے وہ قرآن کی صفات بتائی ہیں، اور قرآن کو ماننے والوں کی صفات بتائی ہیں، اور یہ کل صفات 7 صفات بتائی ہیں. تو یہ ہے جو ہے وہ کتاب جو اتنی برکتوں والی ہے، جو اللہ نے نازل کی ہے، جو تصدیق کرتی ہے، اور جب اس کے ذریعے سے لوگ پڑھتے ہیں اور ان کے اندر ایک انقلاب آتا ہے، تو آخرت پر ایمان لاتے ہیں، وہ قرآن پر ایمان لاتے ہیں، وہ اپنی نمازوں کی حفاظت کرتے ہیں، پابندی کرتے ہیں. تو یہ ہے قرآن کی ہدایت، اور یہ ہے اس کی خیر و برکت، اور یہ ہے اس کے بہترین اصول کے، جس کی وجہ سے انسانوں کی زندگیاں جو ہیں ان کا اندر اور باہر پورا کا پورا جو ہے وہ بدل جاتا ہے. پھر آپ دیکھیے کہ آیت نمبر 93 ہے، اس میں فرمایا، اس میں جو ہے وہ 3 باتوں کا جو انکار کرنے والا ہے اس کا ذکر کر کے قبر کے عذاب کا ذکر کیا جا رہا ہے. یہ آیت نمبر 93 جو ہے یہ آیت عذاب قبر کو ثابت کرتی ہے. وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، اور اس شخص سے بڑھ کر ظالم کون ہوگا جو کہ اللہ پر جھوٹ باندھے، جھوٹ گھڑے. افترا جو ہے اس کا روٹ ہے فا را یا، اور اس کے معنی ہوتے ہیں کہ چمڑے کو جو ہے وہ سینے کے لیے کاٹنا، اور یہ خراب مانوں کے لیے بھی استعمال ہوتا ہے. پھر اس کے معنی کیا بن جاتے ہیں؟ کہ جیسے جو ہے کسی پر جو ہے وہ الزام لگایا جائے، جیسے کسی پر جھوٹا بہتان گھڑا جائے. تو اس شخص سے بڑھ کر ظالم کون ہوگا جو اللہ پر جھوٹا بہتان گھڑے، اس سے مراد کیا ہے؟ شرک کرے، او قال اوہیا الیہ، اور جو، یا پھر نبوت کا دعویٰ کرے، اور وہ کہے کہ اوہیا الیہ، کہ میری طرف وحی کی گئی ہے. وحی ہونے کا مطلب کیا ہے؟ کہ اس کو اللہ نے نبی بنایا ہے. ولم یوہا الیہ شیئن، حالانکہ اس پر اللہ نے کوئی چیز نازل نہیں کی. تیسری چیز کیا ہے؟ ومن قالا، اور جو یہ کہے، سَأُنزِلُ مِثْلَ مَا أَنزَلَ اللَّهُ، کہ اللہ کی نازل کردہ چیز کے مقابلے میں کہے کہ میں بھی ایسی چیز نازل کر کے دکھا دوں گا. جیسے جو ہے وہ مشرک جو ہے وہ ایسا دعویٰ کرے کہ جس طرح جو ہے وہ قرآن مجید ہے، اللہ کی کتاب ہے، تو اس طرح جو ہے میں بھی کچھ نازل کر سکتا ہوں. وہ چیلنج کرے کہ میں بھی جو ہے قرآن جیسی کتاب جو ہے وہ پیش کر سکتا ہوں. حالانکہ اہل مکہ کو چیلنج کیا گیا تھا کہ تم جو ہے قرآن کی طرح کی ایک ہی صورت بنا لاؤ, تو اپنی اجتماعی کوششوں کے باوجود ایسا نہ کر سکے. تو یہاں پہ ان کے یہ تین دعوے جو ہے نا, اللہ تعالیٰ کہہ رہے ہیں کہ جو یہ تین دعوے کرے گا وہ شخص سب سے بڑا ظلم کرنے والا ہے. نمبر ایک جو ہے وہ جھوٹ گھڑنے والا, اور نمبر دو دعوی نبوت کرنے والا, نمبر تین یہ کہنے والا کہ میں قرآن کی طرح میں بھی جو ہے وہ نازل کر سکتا ہوں. وَلَوْ تَرَى اِذِ الظَّالِمُونَ فِي غَمَرَاتِ الْمَوْتِ وَالْمَلَائِكَةُ بَاسِطُو أَيْدِيهِمْ, کاش تم ظالموں کو اس حالت میں دیکھ سکو جب وہ سکرات موت میں ڈبکیاں کھا رہے ہوتے ہیں اور فرشتے ہاتھ بڑھا بڑھا کر کہہ رہے ہوتے ہیں اخرجو انفسکم, کہ لاؤ نکالو اپنی جان. اب آپ دیکھیے کہ اب یہاں پر یہ شرک کرنے والے, نبوت کا جھوٹا دعویٰ کرنے والے, اور قرآن کی طرح کی جو ہے وہ کتاب جو ہے وہ کہنے والے کہ ہم بھی لا سکتے ہیں, تو ان کے لیے اب اللہ تعالیٰ نے بتایا کہ وہ موت کی سختیوں میں ہوتے ہیں. وَلَوْ تَرَى اِذِ الظَّالِمُونَ, یہ ظالم ہے, یہ ظلم کرنے والے ہیں, یہ ہے ظلم کرنا. فی غمرات الموت, یہ موت کی سختیوں کے اندر ہوتے ہیں. غمرات, غمرات جو ہے اس کا روٹ ہے غین میم را, غمرا, اور اس کے معنی ہوتے ہیں بے ہوشی کے. غمرا کے معنی ہوتے ہیں بے ہوشی کے. اور اب جیسے جو ہے وہ یہاں پہ یہ بتایا جا رہا ہے کہ موت کے وقت جو ہے وہ اتنا سخت وقت ان کے اوپر ہوتا ہے جیسے کہ وہ لوگ جو ہیں وہ موت کی بے ہوشی کے اندر ہوتے ہیں, جیسے موت کی سکرات میں گرفتار ہوتے ہیں, کیونکہ موت کی جو ہولناکی ہے اس کی وجہ سے ان کے اندر جو ہے وہ ایسی کیفیت ہوتا ہے جیسے وہ نڈھال ہیں, جیسے کہ وہ بے ہوش ہے. فی غمرات الموتی, کہ وہ سکرات موت میں ڈبکیاں لے رہے ہیں. والملائکۃ باسطو ایدیہم, اور فرشتے ہاتھ بڑھا بڑھا کر کہہ رہے ہوتے ہیں. باسطو, ویسے تو با سین تو جو ہے بساطا, اس کے معنی ہوتے ہیں جیسے کشادہ یا کسی چیز کا کھلا ہونا. تو باسطو کا مطلب ہے کہ فرشتوں نے اپنے ہاتھ پھیلائے ہوئے ہیں, فرشتوں نے اپنے ہاتھ جو ہیں وہ کھلے کیے ہوئے ہیں. باسطو ایدیہم, جیسے ہاتھ آگے بڑھا بڑھا کر فرشتے کہہ رہے ہیں. آپ ذرا تصور کریں کہ روح جو ہے وہ اپنے انجام سے ڈر کر بار کر بار بار جو ہے وہ جسم کے اندر چھپنا چاہتی ہے, اور فرشتے جو ہیں وہ ہاتھ بڑھا بڑھا کر کہتے ہیں کہ لاؤ لاؤ اخرجو انفسکم, کہ لاؤ نکالو اپنی جان کو. تو خرجہ کا مطلب ہوتا ہے نکلنا, تو اخرجو نکالو, انفسکم اپنی روحوں کو. تو غمرات جو ہے جیسے موت کی سختی مراد ہے, تو موت کے وقت انسان پر جو ذلت ہوگی اس وقت انسان جو پریشانی میں ہوگا تو اس کو کہتے ہیں کہ غمرات اور سکرات. جیسے سورت نازیات میں بھی ہے نا, ون نازیاتی غرق ون ناشطات نشطا الیوم تجزون عذاب الہونی, آج تمہیں جو ہے وہ ذلت کا عذاب دیا جائے گا. الیوم سے مراد روح کو قبض کرنے کا دن ہے. تجزون, تمہیں جزا دی جاتی ہے, عذاب الہونی ذلت کے عذاب کی. عذاب الہون سے مراد ہے قبر کا عذاب, کیونکہ موت کے فوراً ساتھ ہی انسان جو ہے وہ پھر قبر میں ڈال دیا جاتا ہے. تو آج تمہیں قبر میں ذلت کا عذاب دیا جائے گا. کیوں؟ بما کنتم تقولون علی اللہ غیر الحق, کہ تم جو ہے وہ اللہ پر ناحق باتیں کیا کرتے تھے. تو بما کنتم, اس وجہ سے کہ تم کہتے تھے علی اللہ, اللہ پر غیر الحق کی ناحق باتیں, کہ تم اللہ پر ناحق باتیں کرتے تھے. اور اس سے کیا مراد ہے؟ اللہ کا انکار, رسولوں کا انکار, کتابوں کا انکار, جھوٹا نبوت کا دعویٰ. وَكُنْتُمْ عَنْ آيَاتِهِ تَسْتَكْبِرُونَ, اور اس کی آیات کے مقابلے میں سرکشی دکھاتے تھے، کہ اللہ کی آیات کے مقابلے میں کیا کرتے تھے، سرکشی دکھاتے تھے، تو اس وجہ سے اب تمہیں جو ہے وہ ذلت کا عذاب دیا جائے گا۔ تو آپ دیکھ لیجئے کہ موت کے اور قبر کے بارے میں جو ہے ہمیں کیا بات پتہ چلتی ہے۔ موت جو ہے، اس سلسلے میں حضرت عمر بن عبد العزیز رحمت اللہ علیہ یہ دعا کیا کرتے تھے، اللہم حوّن علی الموت، یا اللہ مجھ پر موت کی سختی آسان کر دے۔ اسی طرح حضرت عمر بن عاص رضی اللہ عنہ جو فاتح مصر تھے، اپنی زندگی میں اکثر کہا کرتے تھے، مجھے ان لوگوں پر تعجب ہے جن کے ہوش حواس موت کے وقت درست رہتے ہیں مگر موت کی حقیقت بیان نہیں کرتے۔ حضرت عمر بن عاص رضی اللہ عنہ جب خود موت کے کنارے پہنچے تو حضرت عبداللہ بن عباس رضی اللہ عنہما نے انہیں ان کی بات یاد دلائی۔ حضرت عمر رضی اللہ عنہ نے ٹھنڈی سانس لی اور کہنے لگے، موت کی کیفیت ناقابل بیان ہے، بس اتنا بتا سکتا ہوں کہ مجھے ایسا معلوم ہو رہا ہے گویا آسمان زمین پر ٹوٹ پڑا ہے اور میں دونوں کے درمیان پس رہا ہوں۔ میری گردن پر جیسے کوئی پہاڑ رکھا ہوا ہے، پیٹ میں کھجور کے کانٹے بھرے ہوئے ہیں اور ایسے معلوم ہو رہا ہے جیسے میری سانس سوئی کے ناکے سے گزر رہی ہے۔ یہ ہے موت کی سختی۔ حضرت شداد بن اوس رضی اللہ عنہ کہتے ہیں، موت کا لمحہ دنیا اور آخرت کی تمام ہولناکیوں سے زیادہ ہولناک ہے، یہ آروں کے چیرنے سے زیادہ اذیت ناک، قینچیوں کے کاٹنے سے زیادہ سخت اور ہنڈیوں کے ابالنے سے زیادہ تکلیف دہ ہے۔ اگر مردہ زندہ ہو کر لوگوں کو موت کی سختی سے آگاہ کر دے تو لوگوں کا آرام اور نیند ختم ہو جائے۔ اور رسول اللہ صلی اللہ علیہ وسلم ایک دفعہ قبر کے کنارے بیٹھے رو رہے تھے، آنسو بہاتے بہاتے قبر کی مٹی تر ہو گئی۔ آپ نے صحابہ کو مخاطب کر کے فرمایا، یا اخوانی لمثل ہذا فاعدو، اے میرے بھائیو اس جیسی جگہ قبر کے لیے تیاری کر لو۔ اسے ابن ماجہ نے روایت کیا ہے۔ پیاری بہنوں، میں آپ سے پوچھتی ہوں، ہم میں سے کون ہے جو رسول رحمت کی بات سنے اور اس وادی پر خطر کے سفر کی تیاری میں لگ جائے؟ اے دنیا میں عیش و عشرت کی زندگی بسر کرنے والوں، اے حسین و جمیل دنیا کے حسن و جمال میں کھو جانے والوں، اے دار البقا کو چھوڑ کر دار الفنا کا تعقب کرنے والوں، اے شیریں اور میٹھی دنیا کی نعمتوں میں منہمک رہنے والوں، ان قریب ہم سب ایک کٹھن گھاٹی موت سے گزر کر ایک طویل پرخطر وادی کا سفر کرنے والے ہیں۔ آئیے موت کی تیاری کریں، آئیے آخرت کی تیاری کریں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، موت کی تکلیف بڑی شدید ہے۔ پیاری بہنوں، رسول اللہ صلی اللہ علیہ وسلم نے جس مرض میں وفات پائی، آپ کی بے چینی کا یہ حال تھا کہ پانی کا پیالہ ساتھ رکھا تھا، آپ بار بار ہاتھ مبارک پانی کے پیالے میں ڈالتے، چہرے پر ملتے، اپنی چادر کبھی چہرہ مبارک پر ڈالتے اور کبھی ہٹا لیتے۔ پھر جب آپ پر موت کی غشی طاری ہونے لگی تو آپ صلی اللہ علیہ وسلم اپنے چہرہ مبارک سے پسینہ پونچھتے اور فرماتے جاتے، سبحان اللہ ان للموت لسکرات، سبحان اللہ ان للموت لسکرات، سبحان اللہ۔ موت کے لیے بڑی سختیاں ہیں، اسے بخاری نے روایت کیا ہے۔ حضرت عائشہ صدیقہ رضی اللہ عنہ فرمایا کرتی، رسول اللہ کی وفات کی تکلیف دیکھنے کے بعد اب میں کسی کے لیے موت کی سختی کو برا نہیں سمجھتی۔ تو اس آیت میں ایک طرف یہ کہا جا رہا ہے، وَلَوْ تَرَى اِذِ الظَّالِمُونَ فِي غَمَرَاتِ الْمَوْتِ، کاش تم ظالموں کی اس حالت کو دیکھ سکو جب وہ سکرات موت میں ڈبکیاں کھا رہے ہوتے ہیں۔ ایک طرف موت کی سختیوں کو بیان کیا گیا ہے اور دوسری طرف الْيَوْمَ تُجْزَوْنَ عَذَابَ الْهُونَ، قبر کے عذاب جو ہے اس کو ذلت کا عذاب جو ہے وہ بتایا گیا ہے۔ تو کیا کرنا ہے؟ ہمیں جو ہے وہ اپنی قبر کو روشن کرنا ہے، اپنی کمر میں اپنی قبر کے لیے جو ہے وہ عملِ صالح جو ہیں
وہ ساتھ لے کر جانے ہیں. حضرت ابو بکر صدیق رضی اللہ عنہ جن کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے سب کی نیکیوں کا بدلہ دنیا میں دے دیا سوائے ابو بکر کے, اور جن کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ابو بکر تو جنت کے جس دروازے سے چاہے جنت میں داخل ہو جا. وہ ابو بکر صدیق رضی اللہ عنہ موت اور قبر کا جو ہے جب اس کو یاد کرتے اتنا خوف آپ پر طاری ہوتا کہ ایک ان کا شعر ہے بڑا خوبصورت عربی زبان کا شعر ہے, کیف حالی یا الہی لیس لی خیر العمل, کیف حالی یا الہی لیس لی خیر العمل, سوء اعمالی کثیر زاد طاعتی قلیل. یا اللہ میرا حال کیا ہوگا, میرے پاس ایک بھی نیک عمل نہیں جبکہ برے اعمال بہت زیادہ ہیں اور اطاعت کی پونجی بہت ہی قلیل ہے. حضرت عمر رضی اللہ عنہ قبر اور آخرت کو یاد کر کے اس قدر روتے کہ چہرے پر دو سیاہ لکیریں پڑ گئی تھی. حضرت عثمان غنی رضی اللہ عنہ قبر کی یاد آنے پر اتنا روتے کہ داڑھی آنسو سے تر ہو جاتی. فرماتے قبر آخرت کی منزلوں میں سب سے پہلی منزل ہے, جس نے اس سے نجات پا لی اس کے لیے اگلی منزلیں بھی آسان ہو گئیں, اور جسے اس منزل میں نجات نہ ملی اس کے لیے اگلی منازل اس سے کہیں زیادہ سخت ہوں گی. ابو ہریرہ رضی اللہ عنہ جب ان کا آخری وقت آیا ان پر سکرات کا وقت تھا, رو رہے تھے, بہت رو رہے تھے. صحابہ نے پوچھا کیا کیوں روتے ہیں, کیا دنیا چھوڑنے کی وجہ سے رو رہے ہو؟ فرمانے لگے نہیں, میں دنیا کی لذتوں کے چھوٹ جانے پر نہیں روتا, بلکہ میں اس لیے روتا ہوں کہ سفر طویل ہے اور زیادہ راہ قلیل ہے. میں ایسے ٹیلے پر شام کر رہا ہوں جس سے آگے جنت ہے یا جہنم, اور مجھے نہیں معلوم کہ اب میری منزل کیا ہوگی. میری پیاری بہنوں, یہ تھے ہمارے اسلاف, یہ تھے صحابہ کرام جنہوں نے آخرت کی فکر میں اپنی زندگیاں گزاری, جو دنیا میں رہتے ہوئے دنیا سے بیگانہ رہتے تھے, جنہوں نے دنیا کو طلاق دے رکھی تھی اور وہ آخرت سے ڈرتے تھے, قبر سے ڈرتے تھے اور روتے تھے. تو اس سے پہلے کہ ہم پر موت آ جائے, اس سے پہلے کہ ہماری نماز پڑھی جائے, اس سے پہلے کہ منکر نکیر پوچھے من ربک من نبیک ما دینک, اس سے پہلے کہ یہ وقت آئے, آئیے میں اور آپ بھی جو ہیں وہ آخرت کی تیاری کریں, اور میں اور آپ جو ہیں وہ غفلت کی زندگی پر پانی کے چھینٹے ڈالیں. اور آپ میں سے جو ہے وہ بہت سی بہنیں جو ہیں وہ سوچتی ہوں گی کہ میں اللہ سے ملاقات کی تیاری کیسے کروں, تو اس کا ایک ہی طریقہ ہے کہ قرآن مجید سے دوستی کی جائے, رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے کا جو ہے وہ مطالعہ کیا جائے, اور ان کو اپنی زندگی میں قرآن و سنت کو نافذ کیا جائے, اور صبح و شام سوتے جاگتے اٹھتے بیٹھتے قرآن کو پڑھیں اور اس کو یاد کریں. میں آپ کو ایک واقعہ سنانا چاہتی ہوں کہ ایک آدمی گھوڑوں کے لیے گھاس بیچا کرتا تھا, اور جیسے ہوتا نہیں ایسے بعض جگہ پہ لوگ کھڑے ہو کر اور گھاس بیچتے ہیں, تو یہ واقعہ گجراوالا کے قریب کا واقعہ ہے. تو وہاں پہ وہ ایک جگہ کھڑا ہو کر گھوڑوں کے لیے گھاس بیچتا, مسلسل وہ ایک ہی آواز لگاتا تھا, دو پیسے کا گٹھا دو پیسے کا گٹھا, اور ساری زندگی اس نے گھاس بیچتے بیچتے گزار دی, نہ نماز نہ روزہ نہ قرآن نہ اللہ نہ اللہ کا رسول, کبھی اللہ اور اللہ کے رسول کو اس دین کو اس نے یاد ہی نہ کیا, بس صبح سے شام تک گھاس کو بیچتا اور آواز لگاتا رہتا. جیسے بعض اوقات آپ دیکھیں کہ جو ہے وہ آج کل تو دکانوں پر مارکیٹس پر نا ٹیپ ریکارڈر کے اندر لکھا ہوا, وہ ٹیپ ریکارڈر میں آواز ہوتی ہے کہ اتنے کی یہ چیز ہے ادھر آئیے ادھر آئیے, لیکن اس وقت ایسا نہیں تھا تو وہ خود بلاتا تھا. اب جب اس کی موت کا وقت آیا تو اس کے رشتہ داروں نے اس کے پاس بیٹھ کر کلمہ پڑھنا شروع کیا تاکہ اس کی زبان پر بھی یہ کلمہ آ جائے, لیکن افسوس کہ موت کے وقت بھی اس کی زبان سے وہی کلمات نکلتے رہے جو ساری زندگی وہ کہتا رہا. لوگ اس کے پاس بیٹھ کر کلمہ پڑھتے تھے اور وہ بولنا چاہتا تھا اور بولتا تھا اور کہتا تھا دو پیسے کا گٹھا لوگوں دو پیسے کا گٹھا, اور انہی الفاظ کے ساتھ اس کی جان جو ہے وہ نکل گئی. پیاری بہنوں, حقیقت یہ ہے کہ موت کا وقت انسان کی ساری زندگی کا حاصل لمحہ ہوتا ہے, مرتے وقت لا الہ الا اللہ صرف خوش نصیب کی زبان سے نکلتا ہے جس نے زندگی بھر خلوص دل کے ساتھ لا الہ الا اللہ کے تقاضوں کو پورا کیا ہو. آپ رات کو خواب میں کیا دیکھتی ہیں؟
جو آپ صبح سبق یاد کر رہی ہوتی ہے, پڑھ رہی ہوتی ہے نا, تو رات میں بھی قرآن کی آیات جو ہے نا وہ آپ منہ کے اندر ہوتی ہیں, ذہن کے اندر ہوتی ہیں یا کلاس کے اندر ہوتی ہیں. تو جو دن میں ہوتا ہے وہی رات میں ہوتا ہے, اور زندگی دن ہے تو رات موت ہے. تو آئیے کہ جو ہے وہ اپنا محاسبہ کریں اور اپنا جائزہ لیں کہ کہیں جو ہے وہ آپ تو نہیں ہیں کہ بما کنتم تقولون علی اللہ غیر الحق وکنتم ان آیاتہ تستکبرون, کہ اللہ کی آیات کے ساتھ کبر کرنا, تو اللہ کی آیات کے مقابلے میں سرکشی دکھانا, کہیں میں تو نہیں ہوں. اللہ کی آیات کے مقابلے میں سرکشی دکھانے کا مطلب کیا ہے؟ کہ کبر کرنا, اپنے آپ کو بڑا سمجھنا کہ اللہ تو ایک بات کہہ رہے ہیں کہ اس پہ عمل کرو, اور آپ یہ کہیں کہ میرا جو دل چاہتا ہے میں وہ کروں گی, جو زمانہ کہتا ہے, جو پیئر پریشر ہے, جو دوستوں کا مطالبہ ہے, جو اب یہ میرے آخری بیٹے کی شادی ہے, گج وج کے خوشیاں مناواں گی, رسمیں کروں گی, اب تو ڈانس ہے, میوزک ہے اور اللہ کی آیات کا مذاق ہے. دو موقع ہیں جس میں پتا چلتا ہے کہ انسان کی کتنی تربیت ہوئی ہے. ایک خوشی کا موقع جب آپ بہت خوشی میں ہوں, جب آپ کا پاؤں زمین پر ٹک نہ رہا ہو, جب آپ اپنے جامے میں پھولی نہ سمائیں, بہت ہی اچھی خوشی کا موقع آپ کو ملا ہے, تو آپ کو آپ کو جو ہے وہ آپ امتحان میں پاس ہو گئی ہیں, آپ کے میاں کو ترقی مل گئی ہے, آپ کے بیٹے بیٹا ڈاکٹر انجینئر پائلٹ اور جج بن گیا ہے, اور یا کوئی شادی کا موقع ہے یا پھر غم کا موقع, خدا نہ خواستہ کوئی بیماری ہے, ایکسیڈنٹ ہے, موت کا وقت ہے, خاندان پر آیا ہے. اب اس موقع, دونوں موقعوں میں پتا چلتا ہے کہ آپ کی تربیت, اب تک کتنی تربیت آپ کی ہوئی, کیونکہ یہ دو موقع ہیں جب انسان اپنے آپ میں نہیں ہوتا, اور اس وقت جو اس کی اندر کی تربیت ہوتی ہے نا وہ امڑ امڑ کر باہر نظر آ رہی ہوتی ہے, اور اس وقت پھر شرکیہ جملے اور پھر یہ اسراف کرنا, پھر بدعتوں رسموں کو پورا کرنا, پھر یہ کہ اللہ کون ہے, قرآن کیا ہے, اور پھر یعنی بالکل باہر نکل جانا, یہ ہے تکون تم ان آیات ہی تستکبرون. تو یہ خاص وہ موقع بھی اور عام زندگی بھی کہ تم میری آیات سے کبر کرتے تھے. آپ ضرور اپنا محاسبہ کریں, ضرور اپنا جائزہ لیں, کیونکہ قرآن اس لیے نہیں آیا کہ قرآن جو ہے پڑھا تو جائے لیکن اس پر عمل نہ کیا جائے. مجھے اور آپ کو عمل کرنا ہے, اور جو ہے وہ آیت نمبر 94 جو ہے یہ انسان کی بے بسی کو جو ہے وہ ظاہر کرتی ہے, اور انسان کی غفلت کی زندگی بھر پانی کے چھینٹے دیتی ہے, انسان کو بیدار کرتی ہے. وَلَقَدْ جِئْتُمُونَا فُرَادَى كَمَا خَلَقْنَاكُمْ أَوَّلَ مَرَّةٍ وَلَقَدْ جِئْتُمُونَا فُرَادَى, اور اللہ فرمائے گا لو اب تم ویسے ہی تنہا تنہا ہمارے سامنے حاضر ہو گئے ہو. وَلَقَدْ جِئْتُمُونَا, اور تحقیق تم جو ہے وہ لائے گئے ہو, تحقیق تم آ گئے ہو. جے تمونا جا ہے نا آنا, تو جے تمونا تم آ گئے ہو ہمارے پاس. فرادا, فرادا جو ہے یہ اس کا روٹ ہے فارا دال, اور فرادا اکیلے کو کہتے ہیں کہ آج تم جو ہے وہ اکیلے آگے ہو ہمارے پاس. کما خلقناکم اول مرتن, جیسا ہم نے تمہیں پہلی مرتبہ جو ہے وہ پیدا کیا تھا. تو انسان جب دنیا میں آتا ہے گوشت کا ایک لوتھڑا, اکیلا ننگا, تو بالکل اکیلا ہوتا ہے. مشکل سفر, ماں کے اندھیر نگری سے اکیلا وہ مشکل سفر طے کر کے باہر آتا ہے. اور جب دنیا سے انسان جاتا ہے, نہ مال نہ اولاد, کچھ بھی تو انسان کے ساتھ نہیں ہوتا. ڈاکٹر, گھر کے سارے ہی بچے ڈاکٹر کیوں نہ ہوں, وہ ماں باپ کو موت کے شکنجے سے چھڑا نہیں سکتے, بچا نہیں سکتے. اکیلا انسان, بہت پیار کرنے والی بیٹیاں, بہت محبت کرنے والا شوہر, بہت پیار کرنے والی بیوی, بہن بھائی, سارے اس وقت جو ہیں وہ انسان کو اکیلا چھوڑ دیتے ہیں. تو میدان محشر میں انسان کی حالت کی منظر کشی کی گئی ہے, اس کی بے بسی, اس کی آجزی, اس کی پیشی کی نوعیت, بالکل تنہا, نہ مال ساتھ ہے, نہ اولاد ہے, نہ وہ بت ہے وہ جھوٹے معبود بھی ساتھ نہیں ہیں جس پر اس نے ساری زندگی جو تھی گزاری تھی. کما خلقناکم اول مرتن, ویسے ہی تنے تنہا ہمارے سامنے حاضر ہو گئے جیسا ہم نے تمہیں پہلی مرتبہ پیدا کیا تھا. وترکتم ما خولناکم وراء ظہورکم, جو کچھ ہم نے تمہیں دنیا میں دیا تھا وہ سب تم پیچھے چھوڑ آئے. وترکتم, اور تم نے پیچھے چھوڑ دیا. ما خولناکم, ما خولناکم, جو دیا ہم نے تمہیں. تو اب یہاں پر جو ہے خولنا جو ہے استعمال کیا گیا ہے, اور خا و لام جو ہے اس کے معنی ہوتے ہیں نعمت عطا کرنا, نعمت عطا کرنا. اس کا روٹ کیا ہے؟ خا و لام. تو ما خولناکم, جو نعمتیں ہم نے تمہیں دی تھی. وراء پیچھے, فرا کا لفظ ذوی الاضداد میں سے ہے. ظہورکم تمہاری پیٹھوں کے, یعنی وہ تم اپنی پیٹھ کے پیچھے چھوڑ آئے, وہ تم دنیا میں چھوڑ آئے. جو کچھ تمہیں نعمتیں دی تھی, مال جائیداد, گاڑیاں, بی ایم ڈبلیو, بڑے بڑے گھر, دولت کے انبار, فیکٹریاں, جائیدادیں, بینک بیلنس, زیورات, وہ سب تم دنیا میں چھوڑ آئے. وما نرا ماکم شفعاءکم, وما نرا, اور نہیں دیکھتے ہم, ماکم تمہارے ساتھ, شفعاءکم تمہارے سفارشیوں کو, اور اب ہم تمہارے ساتھ ان سفارشیوں کو بھی نہیں دیکھتے. الذین زعمتم انہم فیکم شرکاء, جن کے متعلق تم سمجھتے تھے کہ تمہارے کام بنانے میں ان کا بھی کچھ حصہ ہے. زعمتم, تم زوم رکھتے تھے اپنے ان سفارشیوں کے بارے میں. انہم فیکم شرکاء, کہ یہ شریک ہیں تمہارے, یعنی تم یہ سمجھتے تھے کہ تمہارے دنیا کے یا تمہارے کام بنانے میں ان کا بھی کچھ حصہ ہے, کہ یہ تمہارے شریک بنیں گے, تمہارا ساتھ دیں گے, تمہیں فائدہ پہنچائیں گے. لقد تقطع بینکم, تحقیق سب رابطے کٹ گئے. تقطع, منقطع ہو گئے. بینکم, تمہارے آپس کے تعلقات. وضل عنکم ما کنتم تزعمون, اور وہ سب تم سے گم ہو گئے جن کا تم زوم رکھتے تھے. تو یہاں پر جو ہے یہ بات بتائی جا رہی ہے کہ تمہارے سفارشی معبود, جن کے بارے میں تمہیں گمان تھا کہ سفارش کر دیں گے, تو اب وہ بھی تمہارے کام جو ہے وہ نہیں آ رہے. حضرت عائشہ صدیقہ رضی اللہ عنہ نے روایت کی کہ انہوں نے جب یہ آیت پڑھی تو کہا, یا رسول اللہ, کیسی رسوائی کی بات ہوگی کہ میدان محشر میں مرد اور عورتیں ایک دوسرے کی شرمگاہوں کو دیکھ رہے ہوں گے. تو رسول اللہ نے کہا کہ اس دن ہر آدمی اپنے حال میں گم ہوگا کہ کوئی کسی کی طرف نہیں دیکھ رہا ہوگا, کہ اس دن اتنا سخت ہوگا کہ ہر شخص کو نفسہ نفسی پڑی ہوگی اور کوئی کسی کی طرف جو ہے وہ نہیں دیکھ رہا ہوگا. تو اب یہاں پر جو ہے یہ بتایا جا رہا ہے کہ جو شرک کریں گے, جو آخرت کی تیاری نہیں کریں گے, اور جو اللہ کا انکار کریں گے, تو یہاں پہ موت کے وقت اور قبر میں ان کی حالت بے بسی, ان کی جو ہے وہ ذلت, توہین, رسوائی جو ہے وہ اس کا ذکر کیا جا رہا ہے. اور آیت 93 جو ہے وہ آیت, یہ آیت جو ہے عذاب قبر کو ثابت کرتی ہے. اللہ تعالیٰ مجھے اور آپ کو معاف کرے دنیا میں رہتے ہوئے اپنے عقائد کو درست کرنے والا, اپنے اعمال کو بہترین بنانے والا جو ہے وہ بنائے, ہمارے حال پر رحم کرے, اور موت سے پہلے پہلے ہمیں قبر کی کٹھن گھاٹی کے لیے تیاری کی توفیق عطا کرے, اور ہمیں اس بات کی توفیق دے اللہ رب العزت کہ ہم دنیا میں رہتے ہوئے جو آخرت کا امتحان ہے اس کی جو ہے وہ تیاری کر سکیں. دن زندگی کے مانگ کے لائے تھے چار دن, دن زندگی کے مانگ کے لائے تھے چار دن, دو آرزو میں کٹ گئے دو انتظار میں. ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے, بہت نکلے میرے ارماں لیکن پھر بھی کم نکلے.